أعوذ بالله من الشيطان. يَا أَيُّهَا الَّذِينَ آمَنُوا عَلَيْكُمْ أَنفُسَكُمْ لَا يَضُرُّكُمْ مَنْ ضَلَّ إِذَا اهْتَدَيْتُمْ إِلَى اللَّهِ مَرْجِعُكُمْ جَمِيعًا فَيُنَبِّئُكُمْ بِمَا كُنْتُمْ تَعْمَلُونَ. اے ایمان والو، تمہیں اپنی فکر کرنا لازم ہے، جب تم خود راہ راست پر ہوگے تو کسی دوسرے کی گمراہی تمہارا کچھ نہیں بگاڑ سکتی. تم سب کو اللہ ہی کی طرف جانا ہے، وہ تمہیں بتائے گا جو کچھ تم کیا کرتے تھے. بہت ہی خوبصورت آیت ہے، پیچھے والی آیات کے ساتھ بھی اس کا ربط ہے اور الگ سے بھی اس کو دیکھا جائے تو اس کا مفہوم ملتا ہے. اس آیت کے بارے میں چند باتیں آپ کو احادیث سے نقل کے، جب ہم ایک بار قرآن اور سنت سے ان چیزوں کو دیکھ لیتے ہیں تو پھر اس سے عمل لینا، اپنے لیے اپنی زندگی میں اس کی اپلیکیشن کرنا، یہ آسان ہو جاتا ہے. حضرت ابن عباس رضی اللہ تعالیٰ عنہ اس آیت کی تفسیر میں فرماتے ہیں کہ اس آیت کا مطلب یہ ہے کہ جب کوئی شخص اللہ تعالیٰ کے احکامات پر عامل ہو جائے، برائیوں سے بچ جائے، تو اس پر گناہگاروں کے گناہکار لوگوں کے گناہ کا بوجھ نہیں ہوگا. یعنی جب کوئی خود عمل کرے، ٹھیک طریقے سے کام کرے، تو پھر دوسروں کے گناہ اس کو تکلیف نہیں دیں گے. اللہ تعالیٰ اپنے مومنوں بندوں کو کیا کہتا ہے؟ خود اپنی اصلاح کریں اور اپنی طاقت کے مطابق نیکیوں میں مشغول رہیں. جب وہ خود ٹھیک ہو جائیں گے تو دوسرے برے لوگوں کا ان پر کوئی بوجھ نہیں پڑے گا، وہ ان کے رشتہ دار ہوں. مفسر ہیں مقاتل رحمہ اللہ علیہ، فرماتے ہیں ہر عامل کو اس کے عمل کا بدلہ ملتا ہے، بروں کو سزا، اچھوں کو جزا. اس سے یہ نہ سمجھا جائے کہ اچھی بات کا حکم اور بری باتوں سے منع بھی نہ کرے. کچھ لوگوں کو اس آیت کے پڑھنے سے ایک مغالطہ ہوا، اور وہ کیا ہے کہ دوسروں کو برائیوں پہ نہ ٹوکو اور خود اپنا کام کرتے رہو، کیونکہ اللہ تعالیٰ نے کہا کہ علیکم انفسکم، اپنی فکر کرو. لیکن یہ چھوٹی سوچ کی بات ہے، کیونکہ اللہ تعالیٰ نے ایک اور جگہ یہ بھی تو کہا کہ یا ایھا الذین آمنوا قوا انفسکم واہلیکم نارا، کہ لوگوں جو ایمان لائے ہو، اپنی جانوں کو اور اپنے گھر والوں کو، اپنے قریب والوں کو، اپنے ارد گرد والوں کو آگ سے بچاؤ. تو یہ مطلب نہیں ہے. مسلم احمد کی ایک روایت آپ کے سامنے رکھوں گی. حضرت لوگوں، تم اس آیت کو پڑھتے ہو اور اس کا مطلب غلط لیتے ہو. سنو، میں نے خود رسول اللہ صلی اللہ علیہ وسلم سے سنا ہے کہ لوگ جب بری باتوں کو دیکھتے ہوئے انہیں نہیں روکیں گے تو بہت ممکن ہے کہ اللہ تعالیٰ کا کوئی عام عذاب آ جائے. امیر المومنین کا یہ فرمان بھی ہے کہ جھوٹ سے بچو، جھوٹ ایمان کی ضد ہے. یہ سنن اربعہ کی روایت ہے. تو اس سے کیا پتہ چلا؟ کہ اس سے یہ بات نہیں مراد کہ لوگوں کو برا کہنے چھوڑ دو، اور برا کہنا تو نہیں ہوتا، برائی پہ ٹوکنا چھوڑ دو، روکنا چھوڑ دو اور خود اچھے عمل کرتے جاؤ، یہ ہرگز نہیں. کیونکہ اس طرح کی تو بہت ساری روایات ہم پیچھے بھی سن چکے کہ ایک شخص تھا جو کسی بستی میں رہتا تھا اور وہاں سب گناہ کرتے تھے، لیکن یہ نیکیوں پہ تھا، لیکن جب عذاب آیا تو اس کو بھی عذاب دیا گیا. ہم ہو چکے ہم سب کا، یہ الگ بات ہے کہ اب اس کا طریقہ کار ہمارے اوپر واضح نہیں ہوا کہ کس طریقے سے برائی کو روکتے ہیں. ہمارا حال کیا ہے کہ برائی کو روکنے کی بجائے برائی کرنے والے کو برا کہنے لگتے ہیں، اور نتیجہ کیا ہوتا ہے کہ وہ برائی تو ختم نہیں ہوتی لیکن برائی کی تشخیر ہونے لگتی ہے. تو اللہ تعالیٰ ہمیں اس کی بھی سمجھ دے کہ برائی کو کیسے روکنا ہے اور کیسے اس سے نیکیوں کا حکم دینا ہے. ایک اور اس کے بارے میں، ان آیات کے بارے میں آپ کے سامنے رکھوں گی تفسیر. ابو سالبہ خشنی فرماتے ہیں، اس آیت کے بارے میں ان سے سوال کیا گیا کہ اس کی کیا مطلب ہے، تو کہنے لگے کہ میں نے رسول اللہ صلی اللہ علیہ وسلم سے اس بارے میں سوال کیا تھا تو آپ نے فرمایا نہیں، بلکہ تم بھلائی کا حکم اور برائی سے ممانعت کرتے رہو، یہاں تک کہ بخیلی کی پیروی اور خسندیدگی اور ہر شخص کا اپنی رائے پر پھولنا عام نہ ہو جائے. اس وقت تم صرف اپنی اصلاح میں مشغول ہو جاؤ اور عام لوگوں کو چھوڑ دو. یاد رکھو تمہارے پیچھے صبر کے دن آ رہے ہیں. اس وقت دین اسلام پر جمع رہنے والا ایسا ہوگا جیسے کوئی انگارے کو مٹھی میں لیے ہوئے ہو. اس وقت عمل کرنے والے کو 50 شخصوں کے عمل کا اجر ملے گا جو بھی اچھے عمل کرے گا. اور ایک روایت میں یہ بھی ہے کہ صحابہ نے پوچھا کہ اللہ کے نبی مثل 50 شخصوں کے ان میں سے یا ہم میں سے, یعنی ہمارے دور کے 50 لوگوں کے اجر کا اس کو اجر ملے گا یا کہ اس دور کے 50 لوگوں کے. آپ نے فرمایا نہیں بلکہ تم میں سے, کہ واقعی ایک انسان کا شرح صدر ہو جاتا ہے. کب تک کسی کو برائی سے روکنا ہے اور کیسے روکنا ہے اور کیا طریقہ کار ہوگا. ابن مسعود رضی اللہ تعالیٰ عنہ سے بھی اس آیت کے بارے میں پوچھا گیا تو کہنے لگے یہ وہ وقت نہیں, آج تو تمہاری باتیں مان لی جاتی ہیں, لیکن ہاں ایک زمانہ ایسا بھی آنے والا ہے کہ نیک باتیں کہنے اور بھلائی کا حکم کرنے والوں کے ساتھ ظلم و زیادتی کی جائے گی اور اس کی بات قبول نہ کی جائے گی. اس وقت تم صرف اپنے نفس کی اصلاح میں لگ جانا. یعنی کتنی آپشنز دی جا رہی ہیں نا, کہ کب یہ بات ہے کہ بس اپنی فکر کرو اور دوسروں کی چھوڑ دو, جب کوئی دوسرا سننے کو تیار ہی نہیں اور تمہیں تکلیف دینے پہ آ جائے. اس وقت میں انسان ایسا معاملہ کرے کہ اپنے نفس کی اصلاح نہ چھوڑے. دو لوگ آپس میں جھگڑنے لگے, وہ آمنے سامنے کھڑے ہو گئے. ایک نے کہا میں اٹھتا ہوں اور انہیں نیکی کا حکم کرتا ہوں اور برائی سے روکتا ہوں. تو دوسرے نے کہا مجھے کیا پڑی ہے, تو اپنی اصلاح میں لگا رہ. پھر یہی آیت تلاوت کی. اسے سن کر عبداللہ بن مسعود رضی اللہ عنہ نے فرمایا چپ رہ, اس آیت کے عمل کا یہ وقت نہیں. قرآن پاک میں کئی طرح کی آیات ہیں, بعض تو جن کے مضامین گزر چکے اور اللہ کے نبی صلی اللہ علیہ وسلم کی زندگی میں ان کے بارے میں بات ہو چکی. بعض واقعات اللہ کے نبی کے بات ہوئے اور بعض قیامت کے دن ہوں گے, مثلا جنت اور دوزخ وغیرہ. سنو, جب تک تمہارے دل نہ پھٹیں تمہارا مقصود ایک ہی ہو, تم میں پھوٹ نہ پڑی ہو, تم اچھی باتوں کی ہدایت کرتے رہو اور بری باتوں سے روکتے رہو. ہاں جب دلوں میں جدائی ہو جائے, آپس میں اختلافات پڑ جائیں, لڑائیاں شروع ہو جائیں, اس وقت صرف اپنے آپ کو شریعت کا پابند رکھو, اور وہی وقت اس آیت کے عمل کا ہے. یہ ابن جریر میں روایت ہے اور ابن مسعود رضی اللہ تعالیٰ عنہ بیان کرتے ہیں. سبحان اللہ, آپ دیکھیے کہ جب ہم اوریجنل سورسز پہ جاتے ہیں تو ایسا نہیں لگتا کہ اللہ کا کلام ایک نصیحت ہے اور صحابہ کرام اس کے بہترین مفسر ہیں. حضرت ابن عمر رضی اللہ تعالیٰ عنہ سے کہا گیا اگر ان دنوں میں تو اپنی زبان روک لیں تو اچھا ہی ہو, آپ کو کیا پڑی ہے, کوئی کچھ بھی کرے, آپ نہ کسی کو روکیں نہ کسی کو کچھ کہیں. کہ علیکم انفسکم لا یضرکم من ضل اذا اہتدیتم. تو اس پر ابن عمر نے فرمایا کہ یہ حکم میرے اور میرے ساتھیوں کے لیے نہیں, اس لیے کہ اللہ کے نبی نے فرمایا خبردار ہر موجود شخص غیر موجود لوگوں کو پہنچا دے, پس ہم موجود تھے اور تم غیر موجود لوگ تھے. یہ آیت ان لوگوں کے حق میں ہے جو بعد میں آئیں گے, وہ لوگوں کو نیک بات کہیں گے لیکن ان کی بات قبول نہ کی جائے گی. اور بھی بہت سارے واقعات ہیں جو وقت کی کمی کی وجہ سے سامنے نہیں رکھ سکتی, لیکن یہ ساری روایات آپ کے سامنے رکھنے سے مراد کیا تھا کہ آپ اس آیت کا بیسٹ سینیریو دیکھ سکیں. جو ساری روایت کو جمع کیا تو مجھے جو بات سمجھ میں آئی کہ اس آیت کو ہم دو طرح سے سمجھیں گے. دو باتیں ہیں اس آیت کے اندر. پہلی بات تو یہ ہے کہ اس آیت کا تعلق پچھلی آیتوں سے ہے. ہم نے دیکھا کہ کیا حرج ہے کہہ کر بہت ساری باتیں دین کے اندر شامل کر لی جاتی ہیں, اور بعض دفعہ ان باتوں کے کرنے کے موقع پہ نام لے لیا جاتا ہے کہ فلاں کہہ رہا ہے, فلاں اخبار میں آیا جی, فلاں آرٹیکل چھپا ہے, خاص موقع پہ اتنا کچھ اخباروں میں چھپتا ہے, آپ کیسے کہہ سکتے ہیں کہ ہم یہ کام نہ کریں. سوچئے یہ جملے بولتے ہیں ہم لوگ, کسی بھی دین کے ایسے کام سے لوگوں کو اگر روکیں کہ جس میں سنت نہیں وہ بدعت سے قریب ہے, تو عموماً اگلا سوال کیا آتا ہے کہ دیکھیں جی یہ کیسے ہو سکتا ہے, ہم کیسے کریں, اور دس اینڈ دیٹ اور اس طرح کی باتیں, فلاں عالم کہتا ہے, ہم نے ٹی وی پہ دیکھا ہے, ہم نے فلاں جگہ دیکھا ہے, اس کی بات چیت کی جا رہی ہے کہ دیکھو یا ایھا الذین آمنو لا یضرکم من ضل اذا اهتدیتم, تمہیں کوئی شخص کبھی بھی گمراہ نہیں کر سکتا, شرط یہ ہے کہ تم ہدایت پہ رہو, تم اوریجنل سورسز سے لگے رہو, تم اس قرآن سے جڑے رہو, تم قرآن اور سنت الا ما انزل اللہ و الا رسول کے ساتھ جڑے رہو, تمہیں کسی کا فتویٰ, کسی کا آرٹیکل, کسی کی خبر کوئی نقصان نہیں دے گی. جو کرتا تو کرنے دو. کتنے سوالوں کا جواب مل گیا, فلاں کہتا ہے جی, فلاں کھاتا ہے, فلاں پہنتا ہے, فلاں کا فتویٰ, فلاں کی بات, فلاں ٹی وی پہ کہہ رہے تھے, فلاں نے ریڈیو پہ اناؤنس کیا, فلاں اخبار میں آیا, وہ کیا ہے. کہا دیکھو پہلی بات ہے کہ تمہارا دل مطمئن ہو گیا, جو دلائل تم نے پچھلی آیتوں میں سنے یا پڑھے مطمئن ہو گئے, جی ہو گئے, تو پھر اللہ تعالیٰ نے تمہیں بتا دیا, اب تم مان جاؤ, باقی رہ گئے دوسرے لوگ تو ان کی ہدایت کا ذمہ تم پہ نہیں, تم ان کو کچھ نہ کہو, مت کسی کو برا کہو. کتنا خوبصورت پیغام ہے اس آیت میں کہ اگر تمہیں لگتا ہے کہ کوئی دوسرا شخص تمہیں گمراہ کر رہا ہے, اس کی بات پڑھ کے سن کے دیکھ کے تم سیدھے راستے سے بھٹک جاؤ گے, تو تم اس کی بات کو چھوڑ دو, دیٹس اٹ, اور تم اوریجنل سورسز کو لے لو, قرآن کو لے لو, سنت کو لے لو, اللہ کی کتاب بہترین نصیحت ہے اس کو لے لو, باتیں سننا چھوڑ دو, انشاءاللہ تمہارا کچھ نہیں بگڑے گا. ہاں باقی رہ گئی کہ وہ کون ہے اور وہ صحیح تھے غلط تھے, کیا وہ عالم نہیں, کیا ان کی داڑھی نہیں, کیا وہ پردہ نہیں کرتے, تو اللہ مرجیوکم, اللہ کی طرف تمہیں جانا ہے, جمیعاً سب کے سب کو, ایک بھی نہیں بچے گا. فَيُنَبِّئُكُمْ بِمَا كُنْتُمْ عَمَلْ کرتے تھے, تمہاری باتیں وہ وہاں کھولے گا. ہر بات کا فیصلہ اس دنیا میں نہیں ہوگا, کچھ باتیں آخرت پہ بھی چھوڑ دو, آخر وہاں بھی تو جانا ہے, سارے حساب یہاں نہیں چکائے جائیں گے, وہاں جا کے چکائیں گے, وہاں پتہ چل جائے گا. تم کیوں اپنے دین کو بگاڑتے ہو, تم کیوں کہتے ہو کہ آ بیل مجھے مار. یہ بات ہے عام انسان کے لیے, آڈینس عوام الناس, ایک کی بات سنتے ہیں تو وہ کہتا ہے کہ یہ کام کرنے کا اتنا اجر, دوسرے کی سنتے ہو کہتا ہے اس کو بالکل نہ کرو, تیسرے کو کچھ, تیسرے کو کچھ. اب انسان کا ذہن ایک واقعی مرغولہ بن جاتا ہے. ایسے وقت میں کرائیٹیرین کیا ہے, اس آیت کو آپ کبھی درست سمجھ ہی نہیں سکتے اگر آپ آیت 104 کو نہیں سمجھے ہوں گے. تو وَإِذَا قِيلَ لَهُمْ تَعَالَوْا جو بندہ آپ کو دین کی طرف بلاتا ہے, اگر اس کی دعوت کا رخ مانزل اللہ و الی رسول کی طرف ہے, تو بس اس کو لے لو. اس کو لے لیے تو اب دوسروں کی فکر نہ کرو کہ جو دوسرے راہ سے بھٹکے ہوئے ہیں لیکن تمہیں بلا رہے ہیں. لا یضرکم من ضل اذا اهتدیتم. آج کتنے لوگ دوسروں کا نام لے کے گناہ کرتے ہیں. بیویاں تو نام ہی شوہروں کا لیتی ہیں کہ یہی ہمارے شاید جنت میں جانے میں رکاوٹ ہیں, ان کو پسند نہیں, مجبور بہت کرتے ہیں, زبردستی بہت ہے. دیکھیے کہ پہلی بات ہے کہ اللہ تعالیٰ محفوظ رکھے ہر ایک کو, اللہ تعالیٰ نہ ظالموں میں سے کرے نہ مظلوموں میں سے کرے, نہ ہم پہ کوئی زیادتی کرے نہ ہم کسی پہ زیادتی کریں, لا عدل اور نہ لا عدل والی کیفیت ہو, ایکسیپشنل کیسز ہو سکتے ہیں. لیکن اگر یہ ایک کی بنا لی جائے نا کہ اپنی ہر غلطی کا الزام دوسرے پہ لگا دو, کیا کریں جی اب گھر والے نہیں مانتے, کیا کریں سال والے نہیں مانتے. اللہ اگر اطلاق اللہ کے نبی اپنی ذات پہ کر لیتے نا تو یہ دین آج یہاں نہ پہنچتا. کیونکہ جب آپ نے کہا تھا کل لا الہ الا اللہ تفلحون, جس دن یہ پکار لگی تھی تو سب سے زیادہ باتیں تو آپ کو اپنے خاندان سے سننی پڑی تھی. آپ کی برادری نے آپ کو چھوڑا, آپ کے بائیکاٹ ہوئے, سوشل بائیکاٹ ہوئے, شاب ابی طالب میں 3 سال تک رہے, پتے کھائے درختوں کے, لیکن اس بات سے نہیں ہٹے کہ اپنی بات چھوڑ کے آپ باپ پرستی پہ آ جائیں. تو ہر بندہ اپنی ہدایت کا ذمہ دار ہے, آپ کو کوئی مجبور تو کر نہیں سکتا. اور کیا دوسروں کے آرٹیکل پڑھ کے ہم دین سے رک جائیں گے یا غلط کام کرنے لگیں گے؟ بعض لوگ مولویوں کا نام بدنام کرتے ہیں, یقین کریں. میں سوچتی ہوں کیا دین والوں یا مولویوں کے کہنے پہ آپ نے سود چھوڑ دیا؟ کیا بے حیائی چھٹ گئی؟ کیا بے حیائی برائیاں چھٹ گئیں؟ کیا ہم نے اپنی زندگیاں سنتوں پہ ڈال لی؟ وہی شخص کہ کیوں کہتا ہے یا کیا کہتا ہے, لیکن اسی شخص نے آپ کو اور بھی تو بہت ساری باتیں کہی ہوتی ہیں. ایک ویک میں اگر آرٹیکل میں کوئی ایسی بات آ جاتی ہے جس کا سنت سے ثبوت نہیں, تو کسی ایک ویک میں انہوں نے بہت اکثر دیکھیے کہ جو باتوں پہ اتفاق ہے وہ تو زیادہ ہے. تھوڑی سی باتیں ہیں نا جس میں کوئی سوچ کا فرق جاتا ہے اور سوچ بدل جاتی ہے, وہ ساری مان لی. جب وہ نہیں چھوڑی تو پھر یہ کیسے چھوڑیں گے؟ اللہ تعالیٰ فرماتے ہیں کہ لوگوں, تم شرک اور توحید میں جو باریک سا فرق تمہیں پچھلی آیتوں میں بتایا گیا اس کو سامنے رکھ لیا کرو. اللہ کی رضا کو ماننا توحید ہے, اور اللہ کی رضا میں جب لوگوں کی رضا ملنے لگتی ہے نا تو شرک شروع ہو جاتا ہے. اسلام ہمیں علم الیقین پہ لانا چاہتا ہے, اور علم یقینی مان ذل اللہ و الی رسول ہے. اس کے مقابلے میں کسی ذات کو نہیں چلاؤ گے. دوسری بات اس آیت سے پتہ چلتی ہے, کیا اپنی گمراہیوں کا الزام دوسروں پر رکھنا چھوڑ دیں؟ خدا را فلاں نے بھٹکا دیا تھا, فلاں نے گمراہ کر دیا تھا, ایسا نہ کرو. کیوں؟ لا یدر رکم من دل از اختدیتم. مجھے ایسے لگتا ہے کہ جیسے روڈ پہ کچھ گاڑیاں جاری ہوتی ہیں, ایک ہی جگہ پہ سب کو جانا ہے. کہتے ہیں چلو ایک شخص سامنے لگ جائے سب اس کو فالو کر لیتے ہیں. 5-6 گاڑیاں ہیں, کوئی شادی ہے, کوئی کسی کے گھر دعوت پہ آپ جا رہے ہیں, یا کوئی موقع ہے. سب نے یہ گمان کیا جو پہلا شخص ہے اس کو راستہ پتا ہے. باقیوں کا بھی پتا ہو سکتا ہے, لیکن اس کو اوتھینٹک سمجھ کے راستہ اس کے پیچھے چل پڑے. اب ہوا کیا کہ جو شخص سامنے تھا واقعی اس کو پتا تھا. ضروری نہیں کہ نہیں پتا ہوتا, کبھی ہمیشہ بدگمان نہیں ہونا چاہیے لوگوں سے. نہیں پتا تھا, غلطی لگ گئی, چوک غلطی کھا لی اور بجائے رائٹ کے لیفٹ لے لیا. اب دیکھیے پہلی گاڑی نے تو لے لیا, پتا تھا راستہ, راستے پہ چل رہا تھا. اب ایک بھول لگ گئی, کوئی غلب آ گیا, نیند آ گئی, غفلت آ گئی, باتوں میں لگ گیا, کسی کی باتوں میں آ گیا, کچھ بھی ہو سکتا ہے نا, ہٹ گیا. اب پیچھے والوں کی کیا ذمہ داری ہے کہ اسی کی طرح موڑ لیں؟ اور سب موڑ لیں گے, کون نہیں موڑے گا؟ سوچیے ذرا. اختدی تم, جس کو 100% شیور ہے کہ جانا مجھے ادھر ہے, وہ گاڑی کو برنگ کرے گا, لائٹ جلائے گا, کہیں انڈیکیٹر دے گا, ہارن کرے گا, کہیں اس کو فون کرے گا. اللہ کے بندے, ادھر نہیں ادھر مڑنا تھا. بس یہ ہے جواب. شرط یہ کہ تم ہدایت پہ ہو, تم بھٹکے وہ کو بھی ادھر لے آؤ گے, اور نہیں آئیں گے. وہ کہتے نہیں نہیں تمہیں نہیں پتا, اچھا جی بائے بائے, خدا حافظ, آپ لیفٹ پہ جائیے, ہم رائٹ پہ جا رہے ہیں, اور اینڈ آف دا ڈے اللہ مرضی حکم جمیا. نبیوکم بما کنتم تعملون, کہ دوسرے گمراہوں کو دیکھ کر ہم بھی گمراہ ہو جائیں. کیونکہ معاشرے کا رواج ہی نہیں, ہمارے خاندان میں تو کبھی کسی نے کیا ہی نہیں, ہماری برادری میں تو کوئی ہے ہی نہیں, اور آج کے دور میں تو ممکن نہیں, اور میری ساری دوستیں نہیں. اپنی گمراہیوں کو, یعنی دوسروں کو ہدایت سے دور دے کے خود نہ دور ہو جاؤ. اپنی ہدایت کا انتظام کرو, خود علم حاصل کرو. مانزل اللہ و الی رسول. میں سوچتی ہوں 50-60-70 سال کی زندگی میں کم از کم ایک بار تو بندہ اللہ کے کلام کو پورا سمجھ لے, اس کی مرضی معلوم ہو جائے, پھر جتنی مرضی انسان دوسری مرضیاں سنے, پوچھے, معاشرے کی پوچھے, خاندان کی پوچھے, اور یقین کریں اللہ کی بات اتنی سچ. جو لوگ اللہ کی مرضی کو جان لیتے ہیں نا, ایک دفعہ قرآن سے گزر چکے ہوتے ہیں، وہ کلام کی بات پوری نہیں سن چکے ہوتے، سطحی باتیں کرتے ہیں، سطحیت کے ساتھ وہ سوچتے ہیں دین کو، وہ دین کو پرکھتے بھی سطحی نہیں سوچتے ہیں. ان کی نظر میں یہ کام کہ لا علیکم انفسکم یا برائی کو دیکھ کے اس کو ختم کرنا، اس کا من مانا طریقہ ہوتا ہے. اندر علم نہیں جاتا نا تو ظاہر سے انسان غلطی کھا جاتا ہے. تو کہا نہیں، تم اپنی ہدایت کا انتظام کرو اور تم اپنے آپ کو اللہ کے دین پہ جوڑ لو. کوئی شوہر کسی بیوی کے لیے، ماں بچے کے لیے، بچہ ماں باپ کے لیے آگ میں کل جانا پسند نہیں کرے گا. آج کتنوں کی خوشی کے لیے بھی اگر ہم نے ہدایت کے سفر سے اپنے آپ کو خواہش کے سفر پہ ڈال دیا نا، کل کوئی ایک نہیں آ کے کہے گا کہ اللہ جی ان کو میری وجہ سے. لا تزر وازرۃ وزر اخرى، کئی بار یا سورۃ فاطر میں بھی آتی ہے اور پیچھے بھی گزری ہے آگے کہیں، کہ کوئی کسی کا بوجھ نہیں اٹھے گا. سورہ بنی اسرائیل میں بھی آتی ہے یہ، ہر انسان کی گردن میں ہم نے اس کا نام اعمال لٹکا رکھا ہے. وَنُخْرِجُ لَهُ يَوْمَ الْقِيَامَةِ كِتَابًا يَلْقَاهُ مَنْشُورًا، ہم اس کو قیامت کے دن نکالیں گے کھلی ہوئی کتاب کی صورت میں اور کہیں گے اقرا کتابک، کفا بنفسک الیوم علیک حسیبا، آج کے دن تم اپنا حساب لینے کے لیے خود ہی کافی ہو. اور اس کے آگے آتا ہے وَلَا تَزِرُ وَازِرَةٌ وِزْرَ أُخْرَى، کوئی بوجھ اٹھانے والا کسی کا بوجھ نہیں اٹھائے گا، جانا تمہیں رب کی طرف ہے. فَيُنَبِّئُكُمْ بِمَا كُنْتُمْ تَعْمَلُونَ، اور یہی بات جب یاد رہتی ہے نا پھر انسان کی سوچ سیدھی ہوتی ہے، پھر وہ دوسروں کا نام لے کے اپنے آپ کو مشکلوں میں نہیں ڈالتا. لیکن جو لوگ نفسیاتی پیچیدگیوں کا شکار سے وقتوں میں وہ ڈیسائیڈ نہیں کر پاتے، اور پھر وہ لوگ علیکم انفسکم کو چھوڑ کر دوسری الجھنوں میں شامل ہو جاتے ہیں. اب یہاں اللہ تعالیٰ کے سامنے پیش ہونے کی بات کی گئی، تو اگلی آیات میں ایک دنیا کی پیشی کا ذکر ہے، اور وہ کیا ہے کہ موت کی صورت میں جب ایک شخص آزمایا جاتا ہے. شروع میں میں نے ایک بات بولی تھی کہ اس رکوع میں ہم دیکھ رہے ہیں کہ سیدھے راستے سے روکنے والی کون سی چیزیں ہیں. پہلی چیز ہم نے دیکھی تھی بے جا سوالات کرنے، اب دوسری چیز ہم نے دیکھ لی باپ دادا کی کے نام لے کے، یا باپ دادا کا نام تو خیر کیا لینا، آپ یہ کہہ لیں کہ دوسروں کی گمراہی کو دلیل بنا کے اب ہم اپنے آپ کو بھی اس دین سے دور کرنا چاہتے ہیں. اب چلیے تیسری چیز پہ، میں پوری آیت پڑھوں گی، یہاں سے لے کے رکوع کے آخر دیکھنے میں مشکل لگتی ہے، لگتا ہے بہت لمبی ہے، لیکن یہ ان آیات میں سے ہے کہ جن کے ترجمے کو غور سے سمجھ لیں تو بات واضح ہے. اس میں بہت تفسیر نہیں ہوتی کیونکہ یہ آیتیں خود ہی تفسیری آیتیں ہیں. ٹھیک ہے، آپ کا کام کیا ہے کہ ساتھ ساتھ پینسل رکھیں اور ایک ایک لفظ کے ساتھ اگر میں کچھ لفظ لکھاؤں یا بولوں تو اس کو نوٹ کرنے کی کوشش کیجئے گا. یا ایھا الذین آمنو، اے ایمان والو، پھر ایمان کی پکار ہے. یہ ایمان کے کیا کیا تقاضے ہیں جو بندے کو جینے ہی نہیں دے رہے، خواہشوں کے ساتھ، تمناؤں کے ساتھ، اپنی مرضیوں کے ساتھ. اور سورت مائدہ میں تو ہلا کے رکھ دیا گیا انسان کو بار بار، یا ایھا الذین آمنو، ایسے لگتا ہے کہ انسان اپنے نفس کی اتباع کرنے لگتا ہے، بھاگنے لگتا ہے، اور پھر اس کو نکیل ڈال دی جاتی ہے، او ایمان والو کہاں جا رہے ہو، او ماننے والوں کہاں جا. کیا کہا؟ شہادت بینکم، کب؟ اذا حضر احدکم الموت، اگر تم میں سے کسی کو موت آ جائے تو وصیت کے وقت اپنے مسلمانوں میں سے دو صاحب عدل کو گواہ بنا لو. تو شہادت بینکم کیا ہے؟ گواہ طلب کر لو، کسی کو بلا لو. کب؟ اذا حضر احدکم الموت، تم میں سے کسی ایک کو موت آ جائے. اب تصور میں لائیں کہ ایک مسلمان ہے، کسی نان مسلم کنٹری میں رہتا ہے، اس کی سراؤنڈنگ نان مسلم ہے، ہو سکتا ہے کاروبار پہ بھی، ہو سکتا ہے بینک میں جا رہا ہے، سو آن، اللہ تعالیٰ سب کو محفوظ رکھے. لیکن یہاں اچانک موت کے وقت کیا کیا جائے؟ اس کا علاج ہے. وہ شخص جو دیار غیر میں ہے، جو غیر مسلموں کے بیچ میں رہتا ہے، اپنے اس کے قریب نہیں ہے، और मौत की फौरन इजा हदर अहदकुम अल मौत हीन अल वसीयत इस्नानी जवा अदल मिनकुम, दो साहिबे अदल लोगों को गवाह बना ले। क्योंकि जब इंसान सफर पे होता है या रास्तों में होता है या जॉब पे होता है तो उसका कुछ मालो मता उसके पास होता है। और यहाँ जहन में रखिएगा कि ये उस दौर की बातें हैं कि ना सेलफोन थे, ना पेजर्स थे और ना कोई कोई ऐसे इंतजाम थे कि एक मिनट में खबर हो जाए और पुलिस घर वालों को बुला ले। और इसके पीछे एक वाक्या भी है जो मैं इंशाल्लाह आपके साथ शेयर करूंगी अभी। अभी सिर्फ आयत का मफहूम समझिए। कोई सफर में है, मौत के असरात हो गए, पास कुछ सामान था, अब क्या करे? दो मुसलमानों को तलब करे। जवादलिन क्यों? क्योंकि वो झूठे ना हो, उनका ईमान सही हो, धोखा देने वाले ना हो, और मिनकुम यानी बेहतर है कि मुसलमानों में से हो जाए। और अगर नहीं मिलते मुसलमान वहां औ आखर, दूसरे भी हों, क्यों मुसलमान हो? इसलिए कि मुसलमान का एतबार ज्यादा है। जो रब से वफा कर सकता है फिर वो बंदों से भी वफा करता है, और जो रब से बेवफाई करता है फिर वो बंदों से भी बेवफाई करता है। क्योंकि जो मोहसिन को नहीं मानेगा वो किसी और को कहाँ मानेगा? मोहसिनों के साथ धोखा करने वाला दूसरों के साथ तो धोखा ज्यादा कर सकता है, और जो अपने मोहसिनों के साथ एहसान का रवैया नहीं रखता वो किसी के साथ एहसान क्या करेगा? बंदा मोमिन का मोहसिन रब की जात है, अल्लाह की जात के एहसानों में दबा हुआ जब शिर्क करके उसको ठेस नहीं पहुंचाता तो बंदों के भी एतमाद को नहीं तोड़ेगा। इसीलिए कहा कि मुसलमान ले लो, नहीं मिलते कोई बात नहीं, आखरानी मिन गैरिकुम, दूसरे ले लो कोई बात नहीं, ये है दीन की वसअत। फिर दूसरों को ले लो, और उसमें भी जवा अदलिन की शर्त कायम रहेगी कि नॉन मुस्लिम है लेकिन साहिब राय अच्छे देखो समीम में। दरअब तुम का मानी जरूरी नहीं कि चल रहे थे, यानी काम काज में थे, अपने मामलात को चला रहे थे, तुम अपने किसी भी काम किसी जिम्मेदारी पे थे। हो सकता है ये तुम्हारा अपना शहर ही हो सकता है किसी दूसरे मुल्क में हो, किसी टूर पे गए हो, जहाज में हो, हॉस्पिटल में हो, तो ये हो सकता है। फअसाबतकुम मुसीबतुल मौत, फिर पहुंच गई तुमको मुसीबत मौत की। यहां मुसीबतुल मौत से मुराद है निजा की घड़ियां, मौत के आसार शुरू हो गए। इससे ये भी पता चलता है कि मुसीबत होती है ये, और मौत का वक्त हकीकत में एक इंसान की आजमाइश का वक्त है। शैतान जिसने इंसान को सारी जिंदगी हिदायत की तरफ आने के रास्ते में रुकावटें खड़ी, वो मौत के वक्त पे भी आ जाता है। आपको पता है कि मौत के वक्त की बड़ी मुसीबत क्या होती है? उस वक्त भी शैतान एक खैर ख्वाह, एक वेल विशर, एक सिंसियर के रूप में सामने आता है और कहता है कि देखो मेरी मान लो, मैं खुदा हूं, मैं तुम्हारी बात मान लो, मैं तुम्हारा दुश्मन नहीं हूं, ये पानी पी लो मेरे हाथ से या मुझे खुदा बना लो। अल्लाह ही जाने किसके साथ कैसा मामला करता होगा, मेरी मान लो मैं तुमसे ये तकलीफ दूर कर दूंगा। अल्लाह ताला हमें मौत के फितनों से बचाना। इसीलिए तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम दुआ मांगा करते थे कि अल्लाह हमारी मौत के फितनों पे मदद करना। अल्लाहुम्मा इन्नी अला सकरातिल मौत, अल्लाह मौत की सकरात पे मेरी मदद करना। सुकर सकर नशे की हालत होती है, बंदा मदहोश हो जाता है, उसको अपने इर्द गिर्द की होश नहीं रहती। कहा उस मुसीबत में आ गया, अब क्या करो? उसने तो उनको बात बता दी, बस अब यहां बात खत्म है। आप यहां एक दो जुमला लिख सकें तो लिखना चाहें, अपनी नोटबुक में लिख लें। मरने वाले ने वसीयत कर दी, चीजें दे दी, बता दिया। अब इसके बाद वो लोग उसकी चीजों को, उसका पासपोर्ट, उसका ब्रीफकेस, उसका सेल फोन, लाइक दिस सो ऑन, जो भी उस, ठीक है, ये एक किधर यहां हजफ है इबादत, क्योंकि कुरान पाक माशाल्लाह बहुत मुजमल अंदाज में अपनी बात बताता है। आगे क्या हुआ? क्या वो उसकी चीजें लेके उसके घर जा रहे हैं। अब क्या किया जाएगा? तहबिसू नहुमा, तुम रोक लेते हो इन दोनों को। ये तुम की ता जो है ना, ये कौन है? वाली, वारिस, उसके घर वाले। बजाहर ऐसे लग रहा था पीछे मरने वाला शख्स है, नहीं, वरना कभी आयत समझ नहीं आएगी आपको अगर जमायर ठीक ना लिखे। तुम रोक लेते हो उनको, कौन? घर वाले। अब वो चीजें लेके आए घर वालों के पास, घर वालों ने उनको रोक लिया। क्यों रोका? शक हो गया कोई चीज कम है, कुछ ज्यादा है, या कुछ चलो और मेक श्योर कर लें कुछ रह तो नहीं गया। कहाँ, कब तक रोको? मिम बाद इस सलात, नमाज के बाद तक के लिए रोको। कौन सी नमाज हो सकती है आपके वक्त की? کوئی بھی نماز ہو سکتی ہے جب مسلمان سارے پاس ہوں گے، اور اگر مسلمانوں کا ملک نہیں تو پھر ان کے ملک کی بھی کوئی نماز ہو سکتی ہے، کوئی ان کی عبادت کا وقت ہو سکتا ہے. پھر کیا ہوگا؟ فَيُقْسِمَانِ بِاللَّهِ، پھر وہ دونوں قسمیں کھائیں گے. یہ جو ہما کا لفظ پہلے گزرا تھا اور یقسیمان کے اندر جو تثنیہ کی ضمیر ہے، یہ کدھر ہے؟ ذوی عدل منکم، وہ دو لوگ جن کو وصی بنایا تھا. وصی بنانا کہتے ہیں ان کو کہ جو بندہ کسی کی وصیت کو کیری کرے. ان یہ دونوں قسمیں کھائیں گے. کیا؟ انہیں ارتبتم، اگر تمہیں شک ہو، یعنی ان کی بات میں کوئی شک ہے تو تم ان سے قسمیں کھلاؤ گے. قسم کے لفظ کیا ہیں؟ اس کو آپ انورٹڈ کامرس میں لگا لیں، لا نشتری بھی سمنن ولو کان ذا قربا، ہم ذاتی مفاد کی خاطر شہادت کو بیچنے والے نہیں. ٹھیک ہے، بھی ہی کیا ہے ادھر؟ گواہی، جس کا اوپر ذکر تھا شہادت بینکم، کہ ہم ذاتی مفاد کی وجہ سے اس شہادت کو نہیں بیچیں گے، خواہ ہمارا کوئی رشتہ دار ہی کیوں نہ ہو. رشتہ دار ہی کیوں نہ ہو سے مراد کیا ہے؟ کہ اگر اس گواہی کے چھپانے کا نقصان ہمارے کسی رشتہ دار ہی کو کیوں نہ ہو، یعنی ہم جھوٹی قسم نہیں کھائیں گے. ٹھیک ہے، اور دوسری بات کیا وہ کہیں گے؟ ولا نکتم شہادت اللہ، اور ہم اللہ کی گواہی کو نہیں چھپائیں گے، یعنی اللہ کی خاطر گواہی کو نہیں چھپائیں گے، غلط کام نہیں کریں گے، اور اگر ہم ایسا کریں انا اذا لمن الآثمین، بے شک، یعنی یہ دو کام اگر ہم نے کر لیے تو ہم گناہگار ہو جائیں گے، یعنی قسم کھا لیں گے، جھوٹی قسم کھائیں گے تو ہمیں اس کا نقصان ہوگا. مرنے والے کے ورثہ کو اگر شک ہو جائے کہ وصیت جن کو کی گئی انہوں نے مال میں خیانت کی یا تبدیلی کی، تو نماز کے بعد ان کو روکا جائے گا، دوسرے لوگوں کی موجودگی میں ان سے قسم لی جائے گی. قسم کھال کے وہ کہیں گے کہ اگر ہم اپنی قسم کا عوض دنیا میں کوئی لینا چاہیں، کوئی فائدہ لینا چاہیں، تو ہم گناہگار ہوں گے اور ہم جھوٹی قسم نہیں کھائیں گے. اچھا، اب یہ بات تو ہوگی، انہوں نے قسم کھا دی، قسم کھا کے سامان دے دیا اور چلے گئے، ختم بات ختم. اب بعد میں کیا ہوا؟ سامان کھولا، پتا چلا کہ اس میں کوئی چیز کم ہے. آپ کو پتا تھا کہ مرنے والے کے پاس زیادہ چیزیں تھیں، کم ہے. فائن اسیرا، پھر اگر خبر مل جائے، یعنی ارادہ نہیں تھا لیکن خود ہی پتا چل جائے دونوں کون ہے یہ انہما، دوبارہ اس کو وہی لکھیں گے، وصیت جن کو کی گئی تھی موسی، کیا استحق اسمن، کہ ان دونوں نے گناہ کمایا، یعنی حق کو دبا گئے، یہ گناہ میں ملوث ہو گئے، یعنی جھوٹی قسم کھا گئے ہیں. اب کیا کیا جائے گا؟ فآخرانی یقومانی مقامہما، پھر دو دوسرے کھڑے ہوں گے ان دونوں کی جگہ. کن میں سے؟ من الذین استحق علیہم الاولیان، جو پہلے دونوں یعنی غیر مسلم گواہوں سے اہل تر ہوں گے، قریب تر ہوں گے، زیادہ ڈیزرونگ ہوں گے، اور ان لوگوں کی طرف سے ہوں گے جن کی حق تلفی ہوئی ہے. یہ استحق علیہم کون ہے؟ رشتہ دار، کیونکہ اگر مال مل جاتا تو رشتہ داروں کا تھا نا. اب ان کے رشتہ داروں میں سے دو مسلمان جنی، تو واضح ہوا کہ یہ دوسرے کون ہیں؟ اب دو گھر والوں میں سے، رشتہ داروں میں سے مسلمان، جن کا حق غصب ہوا ہے. اب یہ کریں گے، فَيُقْسِمَانِ بِاللَّهِ، بس وہ قسم کھائیں گے اللہ کی. کیا؟ لَشَهَادَتُنَا أَحَقُّ مِنْ شَهَادَتِهِمَا، البتہ ہماری گواہی زیادہ سچی ہے ان دونوں کی گواہی سے. پہلوں نے کھائی تھی کہ ہم نے کچھ نہیں چھپایا، اب یہ ان کی قسم پہ پھر قسم ڈال رہے ہیں کہ نہیں تم نے چھپایا ہے، اور یہ کہیں گے وما تدینا، اور ہم نے زیادتی نہیں کی، یعنی ہم جھوٹ نہیں بول رہے، کوئی تم پہ الزام نہیں لگا رہے، حقیقتاً تم نے کوئی چیزیں چھپائی ہیں، اور اگر ہم ایسا کرتے ان اذا لمن الظالمین، تو ہم ظالموں میں ہوتے. دیکھیے پچھلے دونوں کی گواہی کے بعد کیا آیا تھا؟ من الآثمین، گناہ گار ہوں گے، एक तो बेचारे वसीयत लेके आए, चीजें देने आए घर में, दूसरा ऊपर अगर हम उन पे झूठ करें, नहीं कम दिए हैं और दो तो जुल्म हो जाएगा ना, ये मतलब है। अब ये सारा प्रोसीजर जो देखने में बड़ा यानी थोड़ा सा कंफ्यूजिंग लग रहा है या मुश्किल लग रहा है, ये क्यों है, इससे फायदा क्या होगा, इसकी इल्लत क्या है, इसकी वजह क्या है? कहा ज़ालिका अदना, ये बात ज्यादा करीब तर है, अदना दनूब से करीब की चीज यानी मोर प्रोबेबल है, ज्यादा इससे फायदा है, इसकी ज्यादा उम्मीद है क्या? अय्या तू भी शहादती अला वजहिहा औ यखाफु अन तुरद ऐमानुम बाद ऐमानिहिम। ज्यादा तवक्को की जा सकती है कि लोग ठीक ठीक शहादत दिया करें और इस बात से डर जाएं कि कहीं इनकी कसमों के बाद दूसरी यानी ये दोबारा रिश्तेदारों में से दो लोगों का खड़े हो के ये गवाही देना, कसम खाना क्यों है, ताकि वो लोग जो शुरू में वसीयत जिनको की गई थी वो झूठी कसम ना खा जाए। यकीन होगा ना कि हम पे झूठी कसम ना पड़ जाए और हम गलत बात कह के अल्लाह की नजरों में मुजरिम ना बन जाए। और इन सारी चीजों से कौन बचेगा, किसी की हक तलफी, किसी पे झूठी बात कहने, किसी के माल, किसी की जान, किसी की इज्जत को लेने से इंसान कब बचता है? जब दो बातें उसमें होती हैं, क्या? वत्तकुल्लाह, अल्लाह का डर, अल्लाह से डरो। वस्माउ, और सुन लो, ये सुनाने की बात क्यों की, बड़ा अछूता अंदाज है। अल्लाह से डरना तो समझ में आता है कि देखो अल्लाह से डरते रहो और कान खोल के सुन लो, क्या अल्लाह हदों से निकलने वालों को फिर राह नहीं दिखाता, फिर हिदायत नहीं मिलती, ऐसा बंदा फिर हिदायत के सफर पे आ नहीं सकता, या हिदायत से मुराद यानी उसको फिर ये मसला नहीं समझ आएगा, फिर ये गुत्थी उसको समझ नहीं आएगी। इसे मुतलिकन हिदायत मुराद नहीं भी लेना, पूरा दीन नहीं, लेकिन ये बात उसको समझ नहीं आएगी, और ये बात मैं आपको समझा ही नहीं सकती। इस एक ला यहदिल कौमल फासिकीन में रब हमें पैगाम क्या दे रहा है? चलिए अब इस आयत का एक शान नजूल पढ़ते हैं, सुनते हैं, उससे फिर इंशाल्लाह उम्मीद है कि कुछ बातें जो भी नहीं समझ आई होंगी वो भी आ जाएंगी। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के दौर में एक वाकया हुआ था, सही बुखारी की रिवायत है, किताबुल वसाया باب قول الله تعالى يا ايها الذين امنوا شهادتو، یہی آیان ہو اس واقعے کے راوی ہیں، کہتے ہیں کہ بنو سہم، جس اردو میں ہم لکھتے ہیں نا سہم گیا فلاں، بالکل وہی لفظ ہے، پڑھنے میں سہم پڑھتے ہیں اس کو، قبیلہ تھا ایک، بنو سہم کا ایک آدمی تمیم داری اس کا نام تھا، اور دوسرا تھا عدی، ایک شخص ہے تمیم، دوسرا ہے عدی، یہ سفر پر نکلے، یہ سہمی ایسی جگہ مر گیا جہاں کوئی مسلمان نہ تھا، تمیم داری اور عدی اس کا ترکہ لے کر آئے تو سہمی کے وارثوں نے اس میں سے ایک پیالہ نہ پایا جو چاندی کا تھا اور سونے سے مرصع تھا، یعنی اس پہ گولڈ پلیٹڈ تھا، سونے کا پانی پھرا ہوا تھا۔ اللہ کے نبی صلی اللہ علیہ وسلم نے تمیم اور عدی سے قسم کھانے کو کہا اور وہ قسم کھا گئے کہ پیالہ ان کے پاس نہیں۔ کچھ عرصہ گزر گیا، پھر وہ پیالہ بازار مکہ میں مل گیا، تمیم اور عدی سے خریدا۔ اب تو جو سہمی شخص تھا اس کے وارثوں کو مسئلہ ہوا، دو شخص کھڑے ہوئے اور انہوں نے اللہ کی قسم کھا کر گواہی دی کہ یہ پیالہ ہمارے ہی آدمی کا ہے اور یہ گواہی ہماری سچی ہے۔ اسی بارے میں یہ آیت نازل ہوئی۔ اب آپ دیکھیے کہ یہ تو ایک سمپل سا واقعہ حدیث کی روشنی میں پڑھا ہے نا، لیکن کچھ تفصیلات اس واقعے کی اور بھی ملتی ہیں۔ وہ کیا کہ بنو سہم کا ایک شخص مسلمان ہوا، اس کا نام بدیل تھا، بادال یارلام، دو اس کے ساتھی تھے تمیم اور عدی، یہ کرسچن تھے، نصرانی بھی تھے اور ابھی مسلمان نہیں ہوئے تھے۔ شام کی طرف ایک تجارتی سفر پر روانہ ہوئے، بدیل وہاں جا کر بیمار ہو گیا، جب ٹھیک نہ ہوا تو اس نے اپنا سارا سامان باندھا اور अपने इन दोनों अक्लमंद इसने से अपने सामान की एक लिस्ट बनाकर सामान में नीचे छुपा के रख दी, इनको ना पता चले, और दे दी। एक कीमती प्याला था इसमें जो चांदी का था, उस पे सोने का पानी था, नक्शो निगार बने हुए थे। जब उन नसरानियों ने देखा कि इस सामान में ये चीज है तो नीयत बदल गई, ये प्याला सामान से चुरा लिया, बाकी सामान वर्षा के हवाले कर दिया। प्याला जो था वो किसी सुनार के पास फरोख कर दिया। वर्षा ने जब सामान खोला तो सामान की फहरिस्त भी मिली, उसी के मुताबिक चेक किया तो वो कीमती प्याला उसमें नहीं था। अब उन्होंने सामान लाने वालों से पूछा कि मरने वाले ने कोई अपनी चीज फरोख तो नहीं की थी, हो सकता उसे बीमारी के इलाज मुआलजे के लिए जरूरत पेश आ गई हो, कुछ सामान बेच दिया हो। उन्होंने कहा ऐसा तो कुछ नहीं हुआ। तसल्ली हुई, खत्म हो गई बात। तमीम और अदी अल्लाह के नबी सल्लम के पास पेश किए गए, कहने लगे कि हमें तो इस प्याले का कुछ इल्म नहीं, और कसम भी खा गए। चूंकि इस बात का इम्कान था कि सामान की फहरिस्त तैयार करने के बाद मैयत ने वो प्याला अपनी जरूरत से बेच दिया होगा। देखिए इस्लाम का दल, लिस्ट मौजूद है, लिखा हुआ मौजूद है, लेकिन ये नहीं पता चल रहा कि लिस्ट बनाने के बाद प्याला बेच दिया हो, गोया की शहादत पूरी नहीं हुई। अल्लाह के नबी ने उनको आजाद कर दिया, बरी करार दिया। सुभान अल्लाह, ये है इस्लाम का दल, कैसे मामलों की परचोल करता है। अल्लाह तू हमें भी ऐसी तौफीक दे, इतनी समझ दे कि हम अपनी जिंदगी के मामलों को इसी तरह से परख सके। कहा भाई ठीक है, कोई जब तक ये दलील नहीं है कि प्याला था वो भी क्या होगा, खत्म होगी होगी बात, खैर मामला खत्म। कुछ अरसा गुजरा, अल्लाह हक को हक करता है ना, यहां भी वो हो रहा है। बुदैल के वारसों ने वही प्याला एक सुनार के पास देखा, पूछा ये कहां से आया है? उन्होंने झट से नाम लिया कि ये तमीम और अदी ने बेचा मेरे आगे। अब मुकदमा दोबारा जाता है अल्लाह के नबी की अदालत में। फिर आपने दोबारा उन दोनों को वारसों के सामने बुलाया और दो गवाहों ने कसम दी कि ये प्याला हमारे ही आदमी का है और नसरानी इसमें झूठे हैं और हम अल्लाह से डर रहे हैं, अगर हम झूठ बोलेंगे तो हम पे इसका अजाब होगा। इस तरह से फिर ये गवाहियां असर की नमाज के बाद मस्जिद में हुई और आपने मैयत के वारिसों के हक में दिया, और नसरानियों से फिर इस प्याले की कीमत जो 1000 दिरहम थी को दिलाई, उस वक्त आयतें नाजिल हुई। और इसके कुछ अरसे के बाद फिर ये दोनों नसरानी मुसलमान हो गए थे। नहीं, तमीम जो था उसने इस्लाम कबूल किया और कहा कि मैंने कसम झूठी खाई थी और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का फैसला दुरुस्त था। यानी दोनों में से तमीम ने इस्लाम कबूल किया, इसकी रिवायत मिलती है। लेकिन अदी भी शायद वही, अगर अदी बिन हातिम है तो फिर उन्होंने भी किया था, लेकिन वल्लाहु आलम। कितना खूबसूरत वाकया है और कितनी अहम बात सिखा गया हमको कि देखो हर हाल में ठीक ठीक गवाही दो। इस वाक्य से अमल की बातें यही है ना कि गवाही ठीक दो और सच्ची दो। हेरा फेरी, गोल मोल बातें छुपाना, ये गुनाह कबीरा में बदल देता है। सही मुस्लिम की एक रिवायत है किताबुल ईमान में, हजरत अबू बकर सिद्दीक रजी अल्लाह तआला अन्हो से, आपने सहाबा से फरमाया क्या मैं तुम्हें बड़े बड़े गुनाहों की खबर ना दूं? सहाबा कराम ने कहा ए अल्लाह के रसूल जरूर बताइए। आपने फरमाया अल्लाह के साथ शिर्क करना और वालदैन की नाफरमानी करना, और फरमाया खबरदार झूठा कौल और झूठी शहादत, खबरदार झूठा कौल और झूठी शहादत। आप ये कलिमात दोहराते ही गए, मैं समझा कि आप चुप ही ना होंगे। अल्लाह अकबर, इतना बड़ा गुनाह है ये, अल्लाह ताला हम सबको इससे महफूज रखे। फिर और इसमें जो बात समझ में आई इस पूरे वाक्य, क्योंकि कहानी के अंदर से अमल लेते हैं तो फिर बहुत रहनुमाई हो जाती है। पहली बात तो ये है कि मौत किसी वक्त भी आ सकती है। दूसरी बात है कि मौत रास्तों में भी आ सकती है, वक्त का तयन नहीं है। तीसरी बात है कि बाज दफा मोहलत इतनी भी नहीं मिलती कि इंसान किसी को वसीयत दे सके, तो क्या हम इसके लिए? जब मैं घर से बाहर निकलती हूँ तो मैं सोचती हूँ कि शायद मैं घर वापस ना आऊँ और मेरी डेड बॉडी आए। गाड़ी में बैठते हुए सोचती हूँ कि यहाँ से मैं खुद निकलूंगी या मुझे कोई निकालेगा। ये सोच शैतान आने ही नहीं देता, इतना मसरूफ कर देता है, जहन इतना बिजी है। हम पुलिस मैन के डर से तो गाड़ी की स्पीड स्लो कर लेते हैं, लेकिन अल्लाह का डर हमें अपने आप को काबू में रखने वाला नहीं बनाता। दूसरी बात इससे जो हमने सीखी वो ये है कि अल्लाह के कानून कितने खूबसूरत हैं, किसी पे जुल्म नहीं करने देता। देखिए, जिंदगी में अगर कोई किसी पे जुल्म करता है ना, जिंदगी ही में उसका जवाब देखेगा। ये अल्लाह के वादे हैं, ये फैसले हैं। सिर्फ इंसान को वक्त का इंतजार करना चाहिए। अगली बात जो पता चली वो क्या है, झूठ नहीं बोलना चाहिए। सच बोले चाहे बात का फायदा हो या नुकसान हो। और यही थी वो तालीमात जिसने अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के साथियों के दिलों को बदल दिया था। फिर इससे एक और बात पता चली कि बाज दफा आइडियल सिचुएशन ना भी मिले तो जो पॉसिबल हो उसको कबूल कर लेना चाहिए। जैसे कि यहां हमने देखा कि दो मुसलमान नहीं मिलते तो दो गैर मुस्लिम भी ले लें, रिजिडिटी नहीं होनी चाहिए। फिर इससे एक और बात पता चली, किसी चीज को सिर्फ एक एंगल से नहीं देखना चाहिए, उसका मुख्तलिफ तनाजर भी हो सकता है। फिर अगली बात इससे यह भी पता चलती है कि सफर की बात तो यहां किसी गालिब हाल के तहत है ना, वाक्य के तहत, लेकिन किसी हॉस्पिटल में अगर कोई मर रहा है, गैर मुस्लिम डॉक्टर्स पास हैं, एक सवाल और हो सकता है कि अल्लाह की कसम गैर मुस्लिम कैसे खाएगा? तो वो अपनी जुबान में खाएगा, अल्लाह का तो हर एक ही मानता है ना, फिर उसके उस मानने पर यकीन कर लिया जाए, क्योंकि ये उसका और उसके रब का मामला है, बंदे का तो बंदे से मामला ही नहीं। और अगली बात जो हमने इससे सीखी कि वल्लाहु ला यहदिल कौमल फासिकीन, अल्लाह ताला नाफरमानों को राह नहीं दिखाता, हिदायत नहीं देता। अल्लाह ताला हमें फिस्क से बचाए, हदों से बाहर जाने से बचाए, ताकि हम अल्लाह की बात को सही तरह से सुन के समझ के फिर उस पर अमल कर सकें। अल्हम्दुलिल्लाह सबक पूरा हुआ। तफसीर देखेंगे आयत नंबर 109 से। यौम यजमाउल्लाहु अर्रुसुल, जिस दिन अल्लाह जमा करेगा रसूलों को, सारे रसूलों को। यकूलु माजा उजिबतुम, फिर कहेगा तुमको क्या जवाब दिया गया, यानी जब तुमने मेरा पैगाम पहुंचाया, अल्लाह की बात लोगों तक पहुंचाई, तो लोगों ने तुम्हें क्या रिस्पांस दिया था, क्या इसको कबूल किया था कि नहीं किया था? क्यों पूछेंगे अल्लाह ताला? अल्लाह ताला को नहीं पता? पता है, लेकिन हुज्जत तमाम करने के लिए और उस मजमे में जो मैदान मख्शर में होंगे उन सबको सुनवाने के लिए। अब नबी इस बात को सुनकर क्या कहेंगे? कालू ला इल्मा लना, ए अल्लाह हमें तो खबर ही नहीं है। ये क्यों कहेंगे? उस दिन की दहशत की वजह से। असल में यहां क्यामत का एक मंजर पेश किया जा रहा है कि जिस दिन हर बंदा नफसी नफसी पुकार रहा होगा, जो नेमतें अल्लाह ने इंसानों को दी उनका हिसाब लिया जा रहा होगा। अल्लाह ने जिस तरह दूसरे लोगों को जो नेमतें दी थी, माल जान हिदायत की नेमत दी थी, और ये एहसास दिया था कि तुम लोगों को अल्लाह की तरफ बुलाओगे, कल क्यामत के दिन उसकी जवाबदेही हो रही है। और असल में यहां अल्लाह ताला ये बता रहे हैं कि जो लोग नबियों को खुदा बना लेते हैं या खुदाई में शरीक बना लेते हैं, वो दुनिया में ही इस बात को समझ जाएं कि तुम्हारी सिफारिश करना तो दूर की बात, नबियों से तो खुद सवाल जवाब होगा। हम देखेंगे कि इस एक सबक में सिर्फ नबियों का नहीं, खास तौर पर हजरत ईसा अलैहिस्सलाम का भी तज़किरा है। तो अल्लाह ताला बता रहे हैं कि जिनकी उम्मीद तुम लगाए बैठे थे कि वो तुम्हारी सिफारिश करेंगे, देखो आके वो तो खुद कटहरे में खड़े हैं। अल्लाह का इंसाफ इतना बेलाक है कि नबी भी उससे अलग नहीं हो सकता। सकते, तो लिहाजा अल्लाह ताला उनको पूछेगा, बताओ भाई, इब्राहिम अलैहिस्सलाम से पूछेगा, मूसा और ईसा से पूछेगा और सारे रसूलों से पूछेगा कि बताओ क्या तुम्हें मिला। ऐसे ही है ना, जैसे किसी को कोई आप जिम्मेदारी देते हैं तो फिर एंड पे रिपोर्ट लेते हैं ना कि भाई क्या हुआ, अच्छा कैसा रहा रिस्पॉन्स, तो यहाँ भी रिपोर्टिंग हो रही है। नबी कहेंगे ला इल्म लना, हमें तो नहीं पता। ये क्यों कहेंगे? इसकी एक वजह उस दिन की दहशत, खौफ की वजह से, चिल्ला पता नहीं क्या होगा। कभी आपसे कोई अचानक कोई बात पूछे तो आप क्या करते हैं? एकदम बौखला जाते हैं, फिर थोड़ी बखोश आती है, फिर आप कहते हैं ऐसा है और वैसा है और ये है और वो है। तो एक वजह तो इसकी ये बनी। दूसरी बात ला इल्म लना की मुफस्सरीन ने दी कि नबी इस बात का इजहार कर देंगे कि अल्लाह हमारी जिंदगी में जो इन्होंने किया वो तो हमें पता था, लेकिन दुनिया से हमारे जाने के बाद इन्होंने क्या किया इसका हमें इल्म नहीं है। और इसकी दलील मौजूद है नबी सल्लल्लाहु अलैहि वसल्लम की सूरत में भी, ना हो मैदाने महशर में तो हौज़े कौसर पे मिलना, कि मैं वहां अपने उम्मतियों को पानी पिलाऊंगा जिसके बाद उनको प्यास नहीं लगेगी। फिर आपने फरमाया कि मेरे पास लोग आते जाएंगे, मैं उनको पिलाता जाऊंगा। लोगों ने पूछा आप पहचानेंगे कैसे? तो फरमाया कि मैं उनके वजू के चमकते हुए निशानों से पहचान लूंगा। कहा इतने में कोई लोग मेरे पास आएंगे और मैं उनको हौज़े कौसर से पानी देने लगूंगा कि फरिश्ते आएंगे और मुझे कहेंगे कि अल्लाह के नबी इनको हौज़े कौसर से पानी ना दें। क्यों? कि आप नहीं जानते कि इन्होंने आपके जाने के बाद आपके दीन में कितने इजाफे कर दिए थे, चेंज कर दिया था इन्होंने आपका दीन, इन्होंने बिदात उसमें डाल दी, मनपसंद चीजें डाल दी। इस बात को सुनकर अल्लाह के नबी फरमाएंगे कि फसुक्कन फसुक्कन, इनको पीछे धकेलो, इनको पीछे देखो कि जिन्होंने मेरे बाद मेरे दीन को बदल दिया। तो इससे भी पता चलता है ना कि अगर अल्लाह के नबी को पता हो पहले से इस वक्त उम्मत क्या कर फहमी क्यों हो। बाज लोग आज भी ये ख्याल रखते हैं कि अल्लाह के नबी को हमारा सब कुछ पता है। देखिए कि अल्लाह के नबी के ऊपर आमाल पेश किए जाते हैं या आपका दुरूद भेजा पढ़ा जाता है, लेकिन इसका ये नहीं मतलब कि आपको दुनिया के हर मुसलमान की इच्छी बिच्छी पता चल गई। गैब के मामले इनको गैब में रहने दें, एग्जेजुरेट करेंगे तो अकीदे में खलल आ जाएगा, लेकिन अपने बाद वाली बातों का नहीं पता। तीसरी इसकी बहुत ही खूबसूरत तौजीह की गई और वो क्या थी कि अल्लाह के नबी क्यों इनकार कर देंगे, ला इल्म लना क्यों कह देंगे, कि अल्लाह ताला के इल्म के सामने अपने आप को हकीर जानते हुए, अज़राहे अदब, यहां से नबियों का अदब पता चलता है। तो अल्लाह के नबी इस बात से अपने आप को बेनियाज कर देंगे कि अल्लाह ताला हमें नहीं पता। और ये खूबसूरत अंदाज भी होता है ना, जैसे आप किसी से कुछ पूछें कि आपको उसके दलाइल दें, ये था और ये वजह थी और वो थी, और दूसरा ये कि वो प्यार से अपनी आंखों को झुका ले और मासूमियत से खामोश हो जाए। जब डांट पड़ती है तो दोनों में से कौन सा रवैया अच्छा लगता है माँ बाप को? वो बच्चा जो आगे से आंखें फाड़ फाड़ के दलीलें दे, या वो जो खामोश हो जाए कि अच्छा अम्मी आप बेहतर जानती हैं। मतलब किसी को कि मैंने तुम्हें क्या कहा था, तो आगे से बात दोहराने के बजाय आप खामोश रहे, तो वो ज्यादा अच्छा रवैया होता है। ला इल्म लना इन्नक अंतल अल्लामुल गुयूब, कि अल्लाह तू ही गैब जानने वाला और तेरे सिवा कोई ये बात नहीं जानने वाला। नबी अपनी कौमों के खिलाफ हुज्जत भी नहीं देना चाहते ना, कि कहीं ऐसा ना हो कि इनकी नाफरमानियों का हाल बता दें और उसके बाद ये पकड़े जाएं। इसमें अंबिया कराम की मोहब्बत भी दिखती है अपने उम्मतियों से। अब यहां तक बात कॉमन थी, हम सब अपने आपको यहां रखें, जब नबियों से ये हुआ तो क्या हमसे नहीं पूछेगा? सवाल उठता है कि क्या उम्मतियों से भी कुछ पूछा जाएगा? बिल्कुल पूछा जाएगा। सूरत मुल्क में आता है, जब जहन्नमियों को जहन्नम में डाला जाएगा तो उससे पहले पूछा जाएगा अलम यातिकुम नजीर, क्या तुम्हारे पास कोई डराने वाले ना आए थे? तो वो कहेंगे कि आए थे, कालू बला जाना नजीरुन, आए थे डराने वाले, लेकिन फकज़्ज़बना, हमने झुटलाए और हमने कहा अल्लाह ने कुछ नहीं नासिल किया। तो क्यामत का दिन इतना बेलाग दिन है कि उस दिन हर एक की पेशी होगी। अब सोचिए जरा, वो लोग जो उस वक्त उम्मीद लगाए बैठे थे कि ये नबी हमारी सिफारिश कर ले और हमारे अब हाल पूछ ले और ये करे, उसका क्या हाल होगा? वो कहते ना कि वही पत्ते हवा देने लगे जिन पे तकिया था, कि जिनकी उम्मीद पे गुनाह करते रहे वही हमें बहकाने लग गए, तो पीछे क्या होगा। तो जरूरत है इस बात की कि हम क्यामत के दिन के उस हिसाब के लिए तैयार हैं। यहाँ तो नबी की बात है, एक रिवायत में आता है कि क्यामत के दिन ला तजूल कदमन कदम इब्न आदमा यौम अल-क़यामती हत्ता युसल अन खमसन। क्यामत के दिन आदम का बेटा मैदान महशर से अपने कदम नहीं हिला सकेगा जब तक कि उससे 5 सवालों का जवाब ना ले लिया जाए। सोचे जरा, अल्लाह अकबर। और वो 5 सवाल क्या होंगे? उसने अपनी उम्र कहाँ गुजारी? अनुम्री ही, रात दिन क्या किया, क्या तरजीहात थी। फिर दूसरा सवाल, जवानी कहाँ गुजारी, क्योंकि ये अमल का दौर होता है। और तीसरा सवाल, माल के बारे में, माल को कहाँ खर्च किया और कहाँ से कमाया। और चौथा ये था कि कहाँ खर्च किया। और पांचवा सवाल होगा कि अपने इल्म पर ला तजूल कदम इब्ने आदम यौम अल-क़यामत हत्ता युसल अन खमसिन अन उम्रिही फीमा अफनाहु वन शबाबिही फीमा अबलाहु वन मालिही मिन ऐन इक्तसबहु व ऐन अनफ़क़हु व माज़ा अमिल बिमा अलीमा। हर एक अपने आप को चेक कर ले, क्या हम हिसाब किताब के लिए तैयार हैं, क्या हम उसके लिए यकीनी तौर पर तैयारी कर चुके हैं। अल्लाह ताला से दुआ है कि हमें अपने हिसाब की फिक्र लगा दे। अब आगे हजरत ईसा की बात है जो पारे के आखिर, सूरत के आखिर तक चलेगी, कि सारे अंबिया तो होंगे ही होंगे, ईसा से तो अलग से भी पूछा जाएगा क्या। और ये जो आयत ऊपर गुजरी ना, इसी पे आपको पीछे भी सुना चुकी हूँ कि कैसे हजरत नूह को बुलाया जाएगा और कहा जाएगा कि क्या आपने पैगाम दिया, 950 साल तबलीग की, अच्छा गवाह लाओ। उम्मत से पूछेंगे नूह अलैहिस्सलाम आए थे तो साफ मुकर जाएंगे। देखिए, जिन्होंने दुनिया में नबियों की बात नहीं मानी ना, वो वहां भी नहीं मानेंगे, वो वहां साफ मुंह इनकार कर देंगे, मुकर जाएंगे, कहेंगे नहीं कोई नूह नहीं आया। फिर हजरत नूह को अल्लाह ताला कहेंगे अपने गवाह पेश करो, तो उम्मत मुस्लिम और मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम गवाही देंगे। इस काल अल्लाह या ईसा इब्न मरियम, और जब कहेगा अल्लाह ए ईसा इब्न मरियम, या देखिए ईसा के बाद इब्न मरियम कहकर नसारा के अकीदे को दुरुस्त किया कि वो सन ऑफ गॉड नहीं है बल्कि सन ऑफ मैरी है। उसको नेमती अलैका, याद करो मेरी नेमत जो तुम पर है। कौन सी नेमत? नबूवत की नेमत। और बाकी अगर जमा में होता या नेमत, तो फिर वो सारी नेमतें जो बचपन से लेकर जवानी तक उनके ऊपर अल्लाह की तरफ से थी। और तेरी माँ पर जो नेमते थी, जो एहसानात थे, माँ पर क्या थे कि बचपन में अल्लाह ताला ने उनको हैकल की खिदमत के लिए चुना, हजरत जकरिया अलैहिस्सलाम की किफालत में उनको रखा, फरिश्ते उनके पास आते थे, बिन मौसम के फल उनके पास होते थे, फिर उनको बिन शोहर के बेटा दिया। ये सारी चीजें हजरत मरियम के बारे में हम पीछे तफसील से पढ़ चुके हैं। ये रुकू पूरा का पूरा ऐसा ही है जैसे सूरत आले इमरान की आयतों में हम डिटेल से पढ़ चुके। क्या थी अल्लाह ताला की नेमत ईसा पर? इस अयतु कबीरू हिल कुदुस, जब तुझे मदद दी पाक रुख के साथ, यानी तुझे स्ट्रॉन्ग किया। जिब्राइल अलैहिस्सलाम हर वक्त इनके साथ रहते थे, उसी की तरफ इशारा है कि जो भी मौजज़ात हजरत ईसा अलैहिस्सलाम के हाथों से होते थे वो दर हकीकत जिब्राइल अलैहिस्सलाम की मदद से होते थे। करता था लोगों से गोद में और बड़ी उम्र में भी। महद से मुराद वही बचपन का कलाम है जो सूरत मरियम में शुरू में हम पढ़ेंगे, और कहूलत से मुराद वो कलाम है जो दोबारा दुनिया में आने के बाद करेंगे, यानी कुरान और सुन्नत की तबलीग। वो इज अल्लम तुकल किताब, और जब सिखाई तुझको किताब, वल हिकमा और हिकमत, व तौरात अवल इंजील, तौरात और इंजील। ये चार चीजें क्या आपको याद आ रही है? बिल्कुल यही लफ्जों में हम कर चुके हैं। तौरात तो तौरात सिखाई थी, इब्तदाई दौर में इन्होंने तौरात ही की तबलीग की थी, फिर इंजील इनकी जिंदगी के आखिरी खुतबात का मजमुआ, तो फिर अल किताब और हिकमत क्या है? कुरान और हदीस। अल किताब और हिकमत कब होगी? जब दोबारा दुनिया में आएंगे, क्योंकि जब पहली दफा आए थे तब तो ये दोनों चीजें मौजूद नहीं थी, तो अल्लाह ताला उसकी तरफ इशारा देंगे क्यामत के दिन। वह इस तख्ल कट्टी से कहियत तोयर परिंदों की सूरत बेसनी मेरे हुक्म से फतन फुकु फीहा फिर तू फूक मारता था उसमें फतकून तैरम भी इसनी तो हो जाता था वो उड़ने वाला मेरे हुक्म से वतुब्रियुल अकमहा और तू अच्छा करता था मादरजाद अंधे को यानी बोन ब्लाइंड वो बच्चे जो माँ के पेट से ही नबीना पैदा होते थे वलब रसा और कोड़ी के मरीज कोड़ का जो मर्स होता है लेप्रसी भी इसनी मेरे हुक्म से यानी ये सब बाहर लगता तो ये था कि आप कर रहे हैं लेकिन इसमें अल्लाह का इज़्ज़त था वह तुखरिजुल मौता भी इसनी और जब तू निकाल खड़ा करता था मुर्दों को मेरे हुक्म से वह इस कफफ तु बनी इसराइल अन का और जब रोका मैंने कितना प्यारा लफ्ज है कफ्फा या कुफ्फू वही लफ्ज है जो पीछे हम पढ़ चुके कि कुफ्फू आई दिया थी बनी इसराइल ने बहुत दफा हजरत ईसा अलैहिस्सलाम के कत्ल की कोशिश की लेकिन अल्लाह ताला ने उनको बचा दिया और बिल आखिर फिर उन्होंने उस वक्त के बादशाह से मिलकर उनको कत्ल की कोशिश की जब अल्लाह ताला ने आसमान पे हजरत ईसा को उठा दिया। सब बातें पीछे गुजर चुकी। इस जितहुम बिल बैजिनात जब तू लेकर आया इनके पास निशानियां कौन सी निशानियां वही जो मौजजात की शक्ल में इनको दी गई तो इन निशानियों को देखकर यह समझने की बजाय कि आप नबी हैं लोगों ने क्या कहा फकाल अल्लज़ीना कफरू मिनहुम बस कहने लगे वो लोग जो काफिर थे इनमें से इशारा है यहूद की तरफ बनी इसराइली इन हाजा इल्ला सिहर मुबीन ये है उनका जुमला कि नहीं है ये मगर जादू खुल्ला यानी ये मुर्दों का जिंदा होना कोड़ी का ठीक होना ना ये सब कुछ असल में जादू है तुम ये सब कुछ जादू की वजह से कर रहे हो। कितनी वाज़े बातें हजरत ईसा के बारे में अल्लाह ताला ने यहाँ दोबारा दोहरा दी। पीछे जहाँ आई थी सूरत आले इमरान में बिल्कुल यही आयतें तो वहां हजरत ईसा की जिंदगी में ये बातों का तस्करा था ये हुआ यहाँ क्यामत के दिन मैदान मख्शर में खड़े होकर ये सारी बातें दोहराए जाने का जिक्र है। क्या पता चला कि जब लोग दुनिया में एक बात को सुनने के बावजूद नहीं मानते तो अल्लाह ताला इस बात पर भी कादिर है कि वो लोगों को क्यामत के मैदान में वो सारी बातें दोहरा दे। अब तो इमेजिन करें इन आयतों को पढ़ते हुए बहुत बड़ा मैदान है सारे क्रिश्चियंस मौजूद हैं जो सेवियर के नाम पे सन ऑफ गॉड के नाम पे जीसस गॉड आई लव जीसस की नारे लगा रहे थे और वही जीसस आज कटहरे में खड़े अल्लाह के इन सवालों के जवाब दे रहे हैं पांव के नीचे से जमीन नहीं निकल जाएगी। इससे अल्लाह ताला का बेनियाज होना भी पता चलता है। या याद रखिए कि नबियों की कोई ये शान नहीं घट रही क्योंकि हिसाब और चीज है अजाब और चीज है। अल्लाह को पता है कि ईसा अलैहिस्सलाम ने ये सब कुछ नहीं किया नहीं कहा लेकिन अल्लाह ताला उन लोगों को शर्मिंदा करने के लिए जिन्होंने सारी जिंदगी जीसस के नाम पे लगा दी ये सोचकर कि जीसस तो खुदा है या खुदा के बेटे हैं तो कल क्यामत के दिन उनकी रुसवाई होगी। फिर अल्लाह ताला का सिलसिला कलाम जारी है और आप इन आयतों को सुनते वक्त सोचें कि ये मैदान माफिर में जाके हमने दोबारा सुननी है बातें हम सबके सामने ये मामला हो रहे होंगे। वाइज औहै तो इलल हवारीना और जब मैंने वही की हवारियों की तरफ अब ये मैं के लफ्ज को भी समझ रहे हैं मुतकल्लिम है ना वाहिद मुतकल्लिम अल्लाह ताला अपनी तरफ ले रहे हैं मैंने किया मैंने कहा मैंने रोका सच्चाई का यकीन आता है आखिरत में भी जब मैंने वही की वही का लफ्ज दो मानों में आता है पीछे हम देख चुके एक तो नबूवत का एक इम्तियाज है वही जिसमें फरिश्ते का आना और बात करना लेकिन इसका आम मानी क्या होता है चुपके से बात करना इशारा विस्परिंग हवारियों को कहा मुफस्सरीन ने इस पे दो बातें की कहते हैं कि अगर ये मान लिया जाए कि हजरत ईसा के हवारी और हवारी जुन हवारी की जमा है और हवारी कहते हैं हजरत ईसा के साथियों का लकब है जैसे कि नबी सल्लम के साथियों का लकब सहाबी है और हौर से है और सफेदी को कहते हैं सफेद दिल वाले लोग जाहिर और बातिन में जो मुखलिस दोस्त होता है उसको भी अरबी में हवारी कहते हैं और अंबिया के खास तौर पे जानिसार और इताअत गुजार जो साथी होते हैं उनको हवारी कहा जाता है। तो ये बास कहते हैं कि ये बाद में नबी बनाए गए थे लेकिन बाद में नबी नहीं बनाएंगे होंगे इसलिए कि हजरत ईसा और नबी सल्लल्लाहु अलैहि वसल्लम के बीच में कोई नबी तो यहाँ फिर हम का बुरे का, किसी की मदद का, किसी का साथ देने का, किसी को छुटलाने का, तो यहाँ यही मुराद है कि जब ईसा अलैहिस्सलाम के खिलाफ मुखालफतों के तूफान खड़े हो गए और वक्त का बादशाह तक आपका दुश्मन हो गया, तो जब लोगों को एक हकीकत बिल्कुल ना नजर आने लगी, तो मैंने हवारियों के दिल में ये बात डाल दी, क्या अनामिनु बी व बी रसूली, कि तुम मुझ पर ईमान लाओ और मेरे रसूल पर लाओ। ये है अल्लाह की शान, जहाँ बहुत अंधेरा होता है ना वहां रोशनी कर देते हैं, जहाँ बहुत सारी मुखालफतें और इतनी ज्यादा है कि लोग जान लेने को आ गए, तो अल्लाह कुछ लोगों के दिल में डाल रहा है कि जाओ तुम ईमान लेके आओ, जाओ तुम इसको मानो, जाओ तुम इसका साथ दो, जाओ तुम इसको लोगों के सामने सच्चा कहो। और ये अल्लाह की एक खास रहमत होती है। अमूमन लोग वो बोलते हैं जो लोग बोलते हैं, लोग यह सिखा रहे हैं कि जिसका दिल अल्लाह ने बांध दिया ना, वो सारी दुनिया एक तरफ हो गई लेकिन वो दूसरी तरफ होगा, जैसा कि हजरत ईसा के हवारियों के साथ हो रहा है। 10-12 के करीब नाम आते हैं इनके, सिर्फ थोड़े से थे, लेकिन अल्लाह ने इनके दिलों में डाला कि ये वक्त का बादशाह सामने खड़ा है, दुश्मन है, जान ले रहा है, लेकिन तुम डट जाओ। आलू क्या जवाब दिया होगा आगे? नहीं, अल्लाह डर लगता है, सारे तो कुछ और करें, हम ये करें, सारे तो मुखालिफ है, क्या ये झूठे हैं? हो सकता है ईसा का ही कसूर हो और तभी तो बादशाह अब उसकी जान भी ले रहा है। नहीं, कालू आमन्ना, हम ईमान लाए, मान गए, हमारा दिल मानता है कि ये सच है, हम इसकी सच्चाई को मानते हैं। वशखद बिअन्ना मुस्लिमून, बस तू गवाह रहे कि हम फरमा बरदार हैं। क्या कहा कि अल्लाह तू गवाह रहे कि हम मुसलमान हैं, ये क्यों नहीं कहा के वश खद नाम क्या बता रहे हैं ये लोग मुस्लिम? इससे पता चलता है कि उस दौर तक भी क्रिश्चियनिटी या नसरानियत, ईसाइयत, ये नाम मुतारिफ नहीं हुआ था। ये बात की बात है, जैसे इस वक्त नबी सल्लम के कई सौ साल के बाद लोगों ने कुछ नाम रखे ना, जो आज के दौर पे बहुत मारूफ हो चुके इस्लाम के नाम पे, हनफी, शाफई, वहाबी और इस तरह के, अल्लाह के नबी के दौर के लोग खुद को मुसलमान ही कहते थे। बिल्कुल इसी तरह हजरत ईसा अलैहि सलाम के दौर के जो लोग थे, जैसे ये हवारी, ये मुसलमान कहलाते थे। उनके दुनिया से जाने के बाद दूसरे नाम बदले, और हमेशा ऐसा ही होता है, जब हिदायत की किताब लोगों की जिंदगी से महव हो जाती है ना, थोड़ी दूर हो जाती है, तो उसके बाद फिर आहिस्ता आहिस्ता अंधेरे छाने लगते हैं। और ये अंधेरे कब छटेंगे? जब किताब आम होगी। अब अल्लाह ताला दोबारा हजरत ईसा को यूना, और जब कहा हवारियों ने या ईसा इब्न मरियम, ईसा इब्न मरियम, क्या कीदा दिख रहा है हवारियों का, या मरियम के बेटे, हल यस्तती और अब्बू का, क्या कर सकता है तेरा रब, युनस्सिला अलैना मा'इदतन मिनस समा, कि नाजिल करते हम पर आसमान से एक ख्वान। यहां दो बातें, एक लफ्ज हल यस्तती, क्या कर सकता है, क्या मतलब है कि उनको अल्लाह ताला की कुदरत पे शक था? नहीं, शक नहीं था, बल्कि यहाँ यस्तती का मानी तीन मुख्तलिफ मानों में आता है। नंबर एक, इरादा, हल यस्तती असल में क्या है, हल युरीदु, क्या इरादा रखता है तेरा रब, क्योंकि किसी काम का कर सकना और बात होती है और उसका इरादा रखना और बात है। तो उनको पता था कि अल्लाह ताला ये काम कर सकता है, उसके लिए क्या मुश्किल है, जिसने जमीन की गोद के बारिश बरसा दी, तो क्या वो आसमान से एक सजा सजाया दश्त जिसके अंदर पीने की चीजें नहीं ला सकता? बिल्कुल ला सकता है। तो वो चाह रहे थे कि क्या अल्लाह का इरादा है। दूसरा, इसके अंदर हल यस्तती का मानी क्या आता है, हल युती, क्या वो हमारी बात मानेगा, यानी हम ये मुतालबा कर रहे हैं वो मानेगा। जैसे बच्चे कहते हैं मम्मी प्लीज आप मुझे आइसक्रीम ले देंगी, क्या आप मुझे आइसक्रीम लेके दे सकती हैं, ये जुमला जो सकती हैं, ये यस्तती ही का लफ्ज बोलते हैं ना, तो सो के बच्चे का क्या ख्याल होता है कि माँ ले सकती है कि नहीं, मुराद क्या होता है कि मुझे ले दें, क्या मैं आइसक्रीम खा सकता हूँ। वही मानी है कि क्या अल्लाह ताला आप हमारी ये बात मान लेंगे, क्या आप इसकी इजाजत देते हैं कि हम ये काम कर लें। तीसरा, यहाँ इस्तताअत ही के मानों में है, तो फिर मुराद क्या है कि इत्मीनान कल्ब के लिए उन्होंने कहा कि अल्लाह अगर तू आसमान से ख्वान उतारता है, इसको उतरता तो आसमान से खाने को उतार सकता है। इतना खूबसूरत अंदाज है ना, हल यस्तति वो रब्बू का, ऐसे लगता है जैसे कोई अपनी जुबान में कहे क्या आप मुझे ये फेवर दे सकते हैं, क्या ये मैं काम कर सकती हूँ। हाँ, और मैदा का जो लफ्ज़ है ना, ये मीम या और दाल से, ये वही लफ्ज़ है जो आपके मैदे में होता है, मैदा आटा रोटी है, खाने के लिए भी इस्तेमाल होता है मैदा और दस्तरखान के लिए भी, यानी दस्तरखान टेबल क्लॉथ उसके ऊपर जिस पे खाना चुना जाता है, कोई ट्रे कोई ऐसी चीज, ये सारी चीजें इसके अंदर आ जाती हैं। तो कहा कि क्या आपका रब ये कर सकता है कि हमारे लिए आसमान से ये खाना उतारे। कालतकुल्लाह, ईसा ने कहा अल्लाह से डर जाओ, इन कुन्तुम मुमिनीन, अगर तुम ईमान वाले हो। यानी अल्लाह को पसंद ही नहीं कि लोग मौजदे मांगे। कुछ लोग मौजदे पढ़ते हैं, कुछ मांगते हैं, कुछ ने 12 बीबियों के मौजदे, कुछ ने बीबी फातिमा का मौजदा रखा होता है। अल्लाह ताला क्या चाहता है कि बंदा मौजदे कहने पढ़ने मांगने की बजाय वो काम कर ले कि जिसके बाद अल्लाह की मदद आए। क्योंकि होता क्या है कि जब कोई मौजदा मांग लिया जाता है ना, फिर उसको निभा ना सके तो फिर उसके बाद बंदे की पकड़ बड़ी आती है। आज के दौर में चूंकि नबी नहीं है तो कोई इस तरह खुल के तो मौजदे नहीं मांगता, लेकिन मैंने कुछ लोगों की एक आदत देखी है, खुद ही अल्लाह से जोड़ तोड़ कर रहे होते हैं। अच्छा अल्लाह ताला अगर मैं आपकी नजर में सच्ची हूं ना तो बस मेरा ये फलां काम हो जाए। मिसाल देती हूँ कि आप कुरान सीख रहे हैं ना, तो आप कहें कि अल्लाह ताला अगर आपके ख्याल में ये मैं अच्छा काम कर रही हूँ ना तो ऐसा दो आपको, कोई आप खुद ही सोच लें। कुछ लोग ऐसी बातें करते हैं ना कि अगर आपकी नजर में ये कुरान पढ़ना पढ़ाना बहुत अच्छा है ना तो बस आज रात तक मुझे ये कोई किसी की जुबान से पता चल जाए कि हाँ ये अच्छा काम है, आज रात को मेरे शोहर आए और कहें कि तुमने ये अच्छा काम किया। इस तरह की लोग अटकलें रखते हैं। अच्छा कभी मुझे भी ऐसे लगता था, बहुत पहले की बात मेरे जहन में आ जाती है कि जब इस तरह से इंसान नया नया, मुझे लगता है वो उम्र ही कुछ ऐसी होती है कच्चेपन की, छोटी छोटी बातों में मैं कोई बात सोचती थी ना कि अच्छा ये अच्छी है कि नहीं, तो मैं कहती थी अच्छा अल्लाह ताला ये अच्छी ना, तो मेरे अब्बू के मुंह से ये बात हो जाए, अब्बू मुझे ये कह दे ये अच्छा है, अगर वो कह देंगे तो मैं मान लूंगी अच्छा, और वो नहीं कहेंगे तो मैं समझूंगी नहीं अच्छा। तो ये कहना बिल्कुल अच्छी बात नहीं है, ऐसा ना किया करें। यकीन करें शैतान ऐसे बंदे को ट्रैप कर देता है। एक शख्स था, उसने पता नहीं किस बारे में अपने कोई दीन का कोई रिचुअल्स था, गालिबन नमाज रोजा था या कोई और था, तो उसने कहा कि अल्लाह ताला अगर ये वाकई सच्ची चीज कह दे या मुझे इसका पता चले, और बह गया था वो, क्योंकि ना वो होनी थी ना थी। कई शैतानों को मौका मिल जाता है जब हम इस किस्म की अटकल पच्चू कर रहे होते हैं, सीधे सीधे रहे, जो सही है वो ठीक है, जो अच्छा है वो अच्छा है। बास लोग कहते हैं हमने इस्तखारा किया, कोई गलत काम करते हैं, मिसाल है कोई कहे कि मैं इस्तखारा कर लूं कि मैं फिल्म देखूं कि ना देखूं, अब जरा आप सोचिए उसके बाद फिर भी फिल्म देखी तो आप कहते हैं देखा मैंने इस्तखारा किया था। तो ये सारे जोड़ तोड़ ना किया करें, अभी हम बहुत छोटे हैं, जो सामने दिखता है ना उसको ले लें। तो अल्लाह से इस तरह के मौजजे और इस तरह की मन्नतें मत माने कि जिससे अपना दीन और ईमान भी बिगड़ जाए। इसलिए ईसा अलैहि सलाम ने उनको डरा दिया कि देखो ये मौजजा ना मांगो। जैसे नबी सल्लल्लाहु अलैहि वसल्लम के पास लोग आते थे मौजजे मांगने तो आप उनको खामोश करा देते थे, क्योंकि जब कोई कौम मौजजा मांग लेती है तो फिर वो काम ना करे तो वो फिर अल्लाह के अज़ाब का शिकार हो जाती है। वो कहने लगे नुरीदु अन नाकुला मिन्हा, लॉजिक्स दे रहे हैं कि अपने इस खाने के मांगने की वजूहात, मुख्तलिफ वजूहात दे रहे हैं। पहली वजह क्या कि हम इससे अपनी भूख का इलाज करना चाहते हैं, खाएंगे, और खाने पीने का शौक सबको ही होता है, खाएंगे इसको। दूसरी बात वतत मैं नखलू बना, हमारे दिलों को इत्मीनान मिल जाए, यानी इस मौजज़े के मुशाहदे के बाद हमारे दिलों को ये इत्मीनान हो जाए कि अल्लाह ताला ने हमारी बात सुन ली। और तीसरी वजह वनालमा अन कद सदक्तना, हम ये जान ले कि आपने जो कुछ हमें कहा वो सच है, यानी मुराद है कि आप सच्चे नबी हैं और आपकी बात अल्लाह ताला मोड़ता नहीं है, आज की जुबान में कि आपकी बात अल्लाह ताला मान लेता है। और आखिरी बात वनकूना अलैहा मिनश शाहिदीन, और हम हो जाएं इस पे गवाहों में से, हम इस बात के गवाह बन जाएंगे कि अल्लाह ताला ने इस बात को लेंगे, इल्मुल यकीन के दर्जे पे ये मामला आएगा, आइनुल यकीन, इल्मुल यकीन, तो बस कर फिर दूसरों को भी बता सकेंगे कि ईसा सच्चा नबी है और इसके कहने पे आसमान से खाना उतर गया था। अब इस बात के बाद ईसा अलैहिस्सलाम अल्लाह के सामने आते हैं। काला ईसत नु मरियमा, कहा ईसा इब्ने मरियम ने, क्या कहा? अल्लाहुम्मा रब्बना, ए अल्लाह हमारे रब। खूबसूरत अंदाज है। अमूमन देखिए ये दो मुख्तलिफ लफ्ज हैं। कुरानी दुआएं जो होती है ना, वो अमूमन लफ्ज रब्बाना से शुरू होती हैं। आप खोल के देख सकते हैं अपने कुरान पाक के सफ़ों को पलटे तो अक्सर दुआएं रब्बाना ज़लमना अनफुसना, रब्बि ग़फ़िरली, रब्बि हबली मिनस सालिहीन से होती हैं, और अल्लाहुम्मा से अक्सर मसनून दुआएं शुरू होती हैं, ठीक है। लेकिन यहां दोनों जमा हो गए। ईसा अलैहिस्सलाम का अदब और बात करने का अंदाज, ए अल्लाह एड्रेस करते थे, लेकिन या के लफ्ज को गिरा दिया, हर्फ निदा था जो, और आखिर में दो मीम बढ़ा दिए। असल में ये एक किस्म की शिद्दत पैदा करने वाला अंदाज है। अल्लाहुम्मा, ऐसे लगता है दिल के अंदर से ये लफ्ज उठता है, अल्लाहुम्मा, ए अल्लाह, रब्बना अंजिल अलैना मा'इदतम मिनस समा, नाजिल कर हम पर आसमान से एक खुआन, तकून लना ईदन, ताके हो वो दिन हमारे लिए ईद का। ईद यहां तो खुशी के मानों में आया है, लेकिन इसका रूट अगर आप देखें ना तो आदा याउदू ईदन, पलट पलट कर आना। पीछे भी हम पढ़ चुके हैं ना सूद की आयतों में, वमन आदा फयंतकीमुल्ला, नहीं ये इसमें आया था, शिकार की बातों में आया था, कि जो इस हुक्म को सुन के भी फिर दोबारा ये काम करेगा तो अल्लाह उसे इंतकाम लेगा। और इससे ये भी पता चलता है कि जब कोई नेमत मिलती है तो उस पर खुशी का इजहार करना चाहिए, लेकिन वो खुशी दीन के रंग पे मनाएंगे तो फिर वो खुशी पहले दलील मांगेगी। बस लोगों ने इस एक लफ्ज पे ये तफसीर की, मैंने कहीं पढ़ रही थी तो मैं हंस भी रही थी कि वाकई लोग कुरान पाक से कई चीजों को साबित करते हैं। उन्होंने कहा कि देखें, इससे ये पता चलता है कि जब इंसान को कोई नेमत मिले तो खुशी मनानी चाहिए। तो इंसानों को तो सबसे बड़ी नेमत नबी सल्लल्लाहु अलैहि वसल्लम की सूरत में मिली, तो लिहाजा ये दलील है जश्ने ईद मिलाद नबी की। जितने लोग ईद मिलाद नबी के नाम पे 12 रबीउल अव्वल को कुछ करते हैं, वो इन्हीं आयात को दलील बनाते हैं कि देखो अल्लाह ने ईसा के दौर में ये कहा। अब बताएं कि कोई इसका टेक्स्ट से कोई ताल्लुक है, और अल्लाह के नबी का जश्न विलादत को अपनी वजाहत के लिए सुनना चाहे कि अल्लाह के नबी का जश्न मिलादा मनाना और उसकी क्या हैसियत है, वो इस वक्त टॉपिक नहीं, लेकिन इशारतन बता रही हूँ कि जरा जब भी कभी कोई बात में इंशाल्लाह तफसीर पढ़ेंगे उससे फायदा लेंगे तो जरा कान खोल के सुना करें और जरा गौर से सुना करें। अब इस वक्त चूंकि आप सीख रहे हैं, इस वक्त तो आपको कुछ पढ़ने सुनने की भी जरूरत नहीं है, और क्योंकि आप इस एक सिंपल सी तफसीर को ले लें जो इस वक्त हम कर रहे हैं, लेकिन जब इंशाल्लाह जिंदगी में और मौके आएंगे आपका दिल खुद आपको गवाही देगा कि कहाँ कहाँ लोगों ने इन चीजों में इजाफे कर दिए। हाँ, खुशी का दिन है, खाएं पिए, वो सारी रिवायतें कहाँ गई कि जो अल्लाह के नबी ने मदीना लोगों को कहा कि हमारी तो सिर्फ दो ईदें हैं, और एक वो ईद है जो ईद उल अदहा की सूरत में हम मनाते हैं हजरत इब्राहिम की सुन्नत को समझते हुए, और दूसरी ईद उल फितर जो रोजे रखने के बाद उसकी एक खुशी के मौके पे मनाते हैं। और बाकी रह गई बात कि आप उसको भी ईद मिलाद उन नबी कहेंगे तो क्या बाकी दिनों की तरह उस दिन भी रोजा, उस दिन भी को खुतबा होगा नमाज के से पहले या ईद की नमाज पढ़ते हैं? कुछ भी तो नहीं है। तो दीन के अंदर बेसमझे बेसोचे समझे इजाफे करना ये इंसान के लिए हलाकत का सबब बनता है। हाँ, इन्होंने कहा कि वो दिन हमारे लिए ईद का बन जाए, लि अव्वलीना व आखिरीना, हमारे पिछलों और अगलों के लिए, मुराद के सबके लिए, जो इससे पहले थे जो उससे बाद थे, इन सबको इससे खुशी होगी। वाह यह तमिन का, और ये आपकी तरफ से एक निशानी भी होगी। अब बताइए कि क्या आसमान से ख्वान जिसमें खाना पीना सब्जी मछली गोश्त हो वो उतर के देखना ही एक निशानी है? लोगों को ये फसलों की सूरत में अल्लाह की निशानियां नहीं दिखती? क्या आसमान से बर्फ का और ओलों का गिरना गिराना ये कुछ अल्लाह की तरफ से हमें नहीं मिलता? बिल्कुल मिलता है। हाँ, इन्होंने निशानी किसकी मांगी थी? कि अल्लाह तेरी कुदरत की اور میری نبی ہوں. ورزقنا وانت خیر الرازقین, اور روزی دے ہم کو, بے شک تو بہترین رزق دینے والا. عیسیٰ علیہ السلام نے مانگا, اللہ تعالیٰ جواب میں کیا کہتے ہیں, قال اللہ انی منزلہا علیکم, بے شک میں اس کو اتارنے والا ہوں تجھ پر, یعنی تمہارے اس کہنے پر یہ میں اتار سکتا ہوں. منزل اتارنے والا, فائل ہے یہ, یہ لفظ سمجھیے گا ورنہ تھوڑی سی تفسیر بدل جاتی ہے. یہ نہیں کہا کہ میں اس کو اتار رہا ہوں, کہا نہیں میں اتار سکتا ہوں, میرے ہاتھ میں ہے, میرے اختیار میں ہے, لیکن یاد رکھنا, فَمَنْ يَكْفُرْ بَعْدُ مِنْكُمْ, پھر تم میں سے اس کے بعد کوئی ناشکری کرے گا تو فَإِنِّي أُعَذِّبُهُ عَذَابًا, پھر میں اس کو عذاب کروں گا ایسا کہ لَا أُعَذِّبُهُ أَحَدًا مِنَ الْعَالَمِينَ, کہ نہ میں نے کسی اور کو عذاب کیا ہوگا کسی اور کو جہان میں سے. بس یہاں تک پہلی بات دیکھیں کہ ہمارا اس سے کوئی ظاہری طور پہ عمل کا تعلق نہیں ہے. اترا تھا کہ نہیں اترا تھا, سیم بات ہے. جو کہتے ہیں اترا تھا وہ کہتے ہیں کہ اترا تھا, اس کے بعد انہوں نے ناشکری کی, جیسے کہ منو سلوا کی ناقدری کی تھی بنی اسرائیل نے تو نصارہ نے اس کی, تو ان کو اللہ تعالیٰ نے خنزیر بنا دیا تھا. یہ روایتیں ملتی ہیں کہ ان پہ اتنا زبردست عذاب آ گیا کہ اللہ تعالیٰ نے ان کی شکلیں مسخ کر دیں. دوسری رائے جو مفسرین کے جو زیادہ سٹرونگ لگتی ہے وہ کہتے ہیں کہ نہیں اترا ہی نہیں. کیوں؟ کہ جو ہی حضرت عیسیٰ علیہ السلام نے یہ بات سن لی کہ میں تو اتار رہا ہوں, اللہ تعالیٰ کہہ رہے میں اتاروں گا, یہ نہیں کہا کہ انی یونزلو بلکہ منزلوہا, میں اتارنے والا ہوں, اتار سکتا ہوں, یعنی میرے ہاتھ میں ہے, میں یہ کام کر سکتا ہوں, لیکن یاد رکھنا کہ پھر اگر انکار ہوا تو عذاب ہوگا. تو پھر انہوں نے کہا کہ اللہ تعالیٰ اپنا اتاریے, اس لیے کہ اس سے بہتر ہے کہ یہ مطالبے کرتے رہے, کیونکہ ایمان لانے والے مطالبے کر کے ایمان نہیں لاتے. دیکھیے جنہوں نے ماننا ہے نا وہ بغیر شعبدوں کے مان جاتے ہیں. بس جب آپ لوگوں کو اسلام کی طرف لانے کے لیے کئی کوششیں کرتے ہیں, ان کو پریزنٹیشنز دکھاتے ہیں, ان کو کھلاتے ہیں, ان کو پلاتے ہیں, آپ ان کو انویٹیشن دیتے ہیں, آپ کہتے ہیں نہیں یہ نشانیاں دیکھیں دین کی طرف آئیں, نہیں آتے. وہی آ کے بیٹھ جاتے ہیں آپ جیسے جن کا دل ہدایت کی طلب میں سچا ہوتا ہے, یا جو اپنے راستے کی رکاوٹوں کو دور کر چکے ہوتے ہیں. تو میں نے تو یہ چیز پرسنلی آزمائی ہے. آپ کوشش کریں لوگوں تک بات پہنچائیں, لوگ زیادہ آئیں, کوئی اسپیشل پروگرام ہے, کوئی سورت کی تکمیل ہے, یا کوئی عید ہے, یا رمضان کا ہے, الحمدللہ اچھا ہوتا ہے, لیکن سارے فوراً نہیں آتے. یہ الگ بات ہے کہ کچھ لوگ اس وقت دل میں رکھ لیتے ہیں, ہم آئیں گے, پھر وہ طرف لوگ نہیں آتے. کیوں بھلا؟ کیونکہ اگر اس معجزے کے ساتھ لوگ آئیں گے نا تو پلٹ بھی اتنی جلدی جائیں گے. جو صرف پمپ اینڈ شو دیکھ کے دین کی طرف آ جاتے ہیں نا وہ پلٹ بھی جاتے ہیں, اور جو تن پہ کوڑے کھا کے اور کوئلوں پہ لٹائے گئے وہ آئے تو وہ پلٹے نہیں. تو جو دین کو اپنے شعور سے سمجھے گا, اسلام کی طرف خوشی سے آئے گا, اس کو یہ بات واضح ہوگی. باقی بہرحال اگر آیا بھی تھا تو اس میں اللہ کے لیے کوئی بڑی بات نہیں. جنہوں نے کہا آیا تھا انہوں نے اس کی لمبی تفسیریں کی ہوئی ہیں, بہت کچھ جس کی اس وقت ضرورت نہیں. ہم سب بس اپنے لیے یہاں عمل کی بات نوٹ کر لیں کہ کبھی اللہ تعالیٰ سے ایسے مطالبے نہیں کرنے چاہیے کہ جن کو بعد میں خود بھی نہ نبھا سکے. قوم سمود نے اونٹنی مانگی تھی کہ پہاڑ پھٹے اور اس میں سے اونٹنی نکلے. اللہ کے بندوں کو یہ نہیں پتا کہ ماں کا پیٹ پھٹے مشکل ہے, لیکن اونٹنی نکلی تو اس کے تقاضے نہیں پورے کر سکے. آخر اس کی خود ہی مارنے کی اور قتل کی کوشش شروع کر دی, اللہ نے عذاب دے دیا. اللہ تعالیٰ چاہتا ہے کہ بندے بس دل کی گہرائیوں سے ہماری طرف آئیں. اپنا محاسبہ کرتے ہوئے یہاں تک تلاوت سنیں گے.
بسم اللہ الرحمن الرحیم. يوم يجمع الله الرسل فيقول ماذا أجبتم؟ قالوا لا علم لنا إنك أنت علام الغيوب. إذ قال الله يا عيسى ابن مريم اذكر نعمتي عليك بك وعلقتك بروح القدس تكلم الناس في المهد وكهلا وإذ علمتك الكتاب والحكمة والتوراة والإنجيل وإذ كن الطين كهيئة الطير بإذني فتنفخ فيها فتكون طيرا بإذني وتبرئ الأكمه والأبرص بإذني وإذ تخرج الموتى بإذني وإذ كففت بني إسرائيل عنك إذ جئتهم بالبينات منهم إن هذا إلا سحر مبين وإذ أوحيت إلى الحواريين أن آمنوا بي وبرسولي قالوا آمنا واشهد بأننا مسلمون إذ قال الحواريون يا عيسى ابن مريم هل يستطيع ربك أن ينزل علينا مائدة من السماء قال اتقوا الله إن كنتم مؤمنين قالوا نريد أن نأكل ربنا ونعلم أن قد صدقتنا ونكون عليها من الشاهدين قال عيسى بن مريم اللهم ربنا أنزل علينا مائدة من السماء تكون لنا عيدا لأولنا وآخرنا وآية منك وارزقنا وأنت خير الرازقين قال الله إني منزلها عليكم فمن يكفر بعد لأعذبه عذابا لا أعذبه أحدا من العالمين
السلام عليكم ورحمة الله وبركاته الحمد لله مبارك ہو سب کو الحمد للہ ٹوارڈز دی اینڈ آف سورہ المائدہ ہمارے ہیں الحمد للہ کتنا انٹرسٹنگ ہے سارا اور کتنا انفارمیٹیو ہے ہم سب کے لیے آپ کو بھی جزاک اللہ خیر خیر مبارک تو انشاءاللہ ہم اپنا بریک لیتے ہیں تاکہ سبھی ہم ریفریش ہو جائیں اور پھر لاسٹ پارٹ جو ہے اس سورت کا ہم انشاءاللہ بریک کے بعد کریں گے تفسیر میں تو اور اپنی نماز جس کی بھی نماز کا ٹائم ہے نماز پڑھیں لنچ کریں تو انشاءاللہ پھر ملاقات ہوتی ہے السلام علیکم ورحمۃ اللہ وبرکاتہ
ابراہیم وعلی آلہ ابراہیم انک حمید مجید اللہم على محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد
يا الله لبيك لا شريك لك لبيك. إن الحمد والنعمة شريك لك لبيك حجا حقا تعبدا ورقا لبيك مرغوبا ومرغوبا إليك لبيك ذا النعماء والفضل الحسن لبيك وسعديك والخير بيديك والرغباء إليك والعمل لبيك ذا المعارج لبيك ذا الفاضل لبيك إله الحق لبيك لبيك اللهم لبيك لبيك لا شريك لك لبي الحمد والنعمة لك والملك لا شريك لك.
السلام عليكم ورحمة الله وبركاته. الحمد لله. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. छोटा सा हम recap देख लेते हैं. Double voice. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. ابھی بھی ایکو ہے؟ اچھا پھر انشاءاللہ ری کیپ آپ انشاءاللہ دیکھ لیں گے. اب تفسیر کے ساتھ کیری آن کرتے ہیں. سسٹر شہین پلیز تفسیر کو کنٹینیو کر لیتے ہیں. کمپیوٹر کے ساتھ
اب اس کے بعد اگلا جو حضرت عیسیٰ کے بارے میں کلپ ہے ہمارے سامنے یہ بہت دل سوز ہے. مجھے تو ایسے لگ رہے ہیں ان آیتوں کو پڑھاتے ہوئے کہ عیسیٰ علیہ السلام کھڑے ہیں اور ان کے سامنے زندگی کے مختلف واقعات مختلف باتیں رکھی جا رہی ہیں اور جس کو کہتے ہیں نا ٹھنڈے پسینے آ جاتے ہیں. کبھی خوف ہے کبھی کچھ ہے. اب یہ اگلا جو مرحلہ ہے وہ تو بہت ہی شدید ہے. ساری کرسچینٹی اور نصرانیت کہ جو گناہ تھے نا اس کی جواب دہی اب اللہ تعالیٰ حضرت عیسیٰ سے لے رہے ہیں. 116 وَإِذْ قَالَ اللَّهُ يَا عِيسَى ابْنَ مَرْيَمَ, اور جب کہے گا اللہ کہ اے عیسیٰ ابن مریم, یعنی اے مریم کے بیٹے عیسیٰ, پھر وہی انداز کہ اللہ کا نہیں بلکہ مریم کا بیٹا, انت قلت للناس, کیا کہا تھا تو نے لوگوں کو, یہاں للناس سے کون لوگ مراد ہیں, جو عیسیٰ علیہ السلام کی خدائی کے ماننے والے ہیں, یعنی نصارہ, آج کے دور کے نصارہ, کیا تو نے کہا تھا لوگوں کو, کیا اتخذونی, مجھ کو پکڑو یا بناؤ, و امیہ, اور میری ماں کو, الہین, دو الہ, کیا تم نے کہا تھا اپنے لوگوں کو کہ مجھے اور میری ماں کو خدا بنا لو, معبود بنا لو, من دون اللہ, اللہ کو چھوڑ کر. پہلے ذرا سوچیں یہ سوال اگر کوئی آپ سے کر دے تو حال کیا ہوگا, کوئی آپ کا بچہ بگڑا ہو, کوئی غلط کام کر رہے اور پولیس مین آ کے آپ سے پوچھے کہ جی یہ آپ نے کہا تھا اپنے بچے کو کہ وہاں جا کے چوری کریں, تو سر شرم سے جھکے گا نا. وہ قومیں ہمیں کل قیامت کے دن اپنے نبیوں کو رسوا کرنے کا ذریعہ بھی بنے گی. حضرت عیسیٰ علیہ السلام اتنی زبردست بات سن کے بھی ذرا کہتے کہ قالا سبحانکا, پاک ہے تو, ما یکون لی ان اقول ما لیس لی بحق, اے اللہ مجھے یہ لائق نہیں کہ میں ایسی بات کہوں جس کو کہنے کا مجھے کوئی حق ہی نہیں. کیسا انداز ہے, ادب والا انداز ہے نا, با ادب با نصیب, بے ادب بے نصیب, یہ ہے اس نبیوں کی شان. یہ نہیں کہا اللہ کے اسے کہ اللہ میں نے کب کہا, ذرا ہم اپنے آپ کو سوچیں اس جگہ پہ, کوئی ہم سے کچھ کہہ دے پوری بات بھی نہیں ہوگی, ہم بیچ میں ہی اٹھیں گے, میں نے یہ تو نہیں کہا, میں نے کب کہا, میں نے ان کو ایسے نہیں کہا, یہ سمجھا انہوں نے وہ سمجھا. پھر ذرا اپنے آپ کو لے کے دیکھیں کہ جہاں کہیں ہم سے کوئی جواب دہی ہوتی ہے, چھوٹے چھوٹے معاملات سے لیں نا, اگر کوئی ایک کام کہہ دے, مثال دیتی ہوں کہ اسٹوڈنٹ سمجھے کہ چھٹی ہو گئی, چھٹی ہے, تو کوئی دوسرا بندہ پوچھے کہ بھئی آپ نے کہا ان کو چھٹی ہو گئی ہے, تو ایک اس کا علاج ہے کہ میں نے کب کہا, میں نے ایسے نہیں کہا تھا, میرا تو یہ مقصد تھا, میرا تو یہ, اور دوسرا یہ انداز ہے کہ سبحانک ما یکون لی ان اقول ما لیس لی بحق, اللہ تعالیٰ میں ایسی بات کہہ سکتی ہوں جس کا مجھے حق ہی نہیں. یہ ہے نبیوں کا ادب, اسی لیے اللہ تعالیٰ نے ان کو بڑی شان دی. ایک ہی بات ہوتی ہے اور دو لوگ مختلف انداز میں کہتے ہیں, ایک نظریں جھکا کے ادب کے ساتھ آواز کو دھیما کر کے کرتا ہے اور دوسرا آنکھوں میں آنکھیں ڈال کے کرتا ہے, دونوں کے انداز سے ہی بات کا فرق سمجھتا ہے. اور جو لوگ آن لائن پہ لکھتے ہیں نا, بعض دفعہ سارے لوگوں کے ساتھ میسیجنگ ہوتی ہے, ظاہر ہے ہم لوگ سب جب پہلے ہوتے ہیں کوارڈینیٹرز بھی ہوتے ہیں, بیچ میں روم میں ایکٹیو لوگ بھی ہوتے ہیں, تو ہماری چیٹنگ کبھی کبھی چلتی ہے. میں لوگوں کے پی ایمز جس سے لوگ ایک مخاطب کرتے ہیں یا مجھے کچھ کہہ رہے ہوتے ہیں یا ایک دوسرے کو, میں اس کو پڑھ کے سوچتی ہوں کہ میں نے دیکھا تو بہت سارے لوگوں کو نہیں ہے نا, کیونکہ آن لائن پہ ہم ایک دوسرے کو نہیں دیکھتے, جیسے مجھے بھی نہیں دیکھا کئی لوگوں نے, لیکن ان کی تحریر سے ان کی شخصیت کھل جاتی ہے, انداز سے فرق ہوتا ہے, کئی بالکل کیجوئل, اور کبھی کبھی اتنی بڑی مس انڈرسٹینڈنگ ہو سکتی ہے کہ دل چاہتا ہے پی ایم بند کر دو. کوئی ایک شخص ہے وہ بات لکھتا ہے تو وہ ٹائم ٹیبل لکھتا ہے, اس میں بڑے ادب سے لکھتا ہے, ٹائم کی بات کرتا ہے. مثال دیتی ہیں نا, آپ اپنی ماں کو, کوئی کہتا ہے ماں, کوئی کہتا ہے امی, کوئی کہتا ہے اما, کوئی کہتا ہے امی جی, کوئی کہتا ہے اما جان, امی جی, میری امی, فرق ہے نا سب میں, بس یہی فرق ہوتا ہے. کوئی ایک لفظ لی, اور انگلش زبان تو مجھے بعض دفعہ لگتا ہے ترجمہ ہم کرتے ہیں, میں نے شعوری طور پہ اپنے بڑوں کو کبھی یوں نہیں کہا, میں اپنے استادوں کو خط لکھوں, ای میل کروں, میسج کروں, میں نے آج تک کبھی ان کو یوں نہیں کہا. انگلش لکھتے ہوئے بھی میں اس میں آپ لکھتی ہوں, یعنی یو سیڈ نہیں, میں کہتی ہوں آپ نے سے دس, کیونکہ یو ہے تو, اب انگلش کی مجبوری ہے, اس کا آپ کے لیے بھی تو ہے اور واحد کے لیے بھی تو ہے, جمع کے لیے بھی تو ہے, اور ایسے لگتا ہے گالی لگتی ہے جب کوئی کہتا ہے یو سیٹ دس, یو ٹولڈ دس, یو یور ٹرن, یو ٹیک, یو ٹو, بہت برا لگتا ہے. تو ادب سیکھنے ہم نے انشاءاللہ, دعا کریں اس قرآن کے ساتھ علم کا جو تعلق ہے یہ ادب کا بھی تعلق ہو, ہمارے چہرے، ہمارے حال حلیے، ہمارا کھڑا ہونا، ہمارا بیٹھنا، ہمارا بولنا دیکھ کر لوگ سمجھیں کہ یہ وہ ہے. اب اس بات کو اگر ہم آپ اسٹوڈنٹ ہونے کے ناطے بھی اپنی عملی زندگی میں ذرا لا کے دیکھیں، کئی جگہ آپ کو روکا جا سکتا ہے، روکنا چاہیے ہمیں. مینجمنٹ والے لوگ آپ کے ریسپشن والے روک سکتے ہیں. تو آج سے بات کرنے کا سلیقہ سیکھیں گے ہم یہاں سے، جو ماشاء اللہ آپ میں سے بہت ساروں کو آتا ہے. لیکن اب کانشیسلی چیک کریں یا اپنے لیے نقطہ نوٹ کریں کہ کیا میں جب دوسروں سے بات کرتی ہوں تو ان کے حسب مرتبہ کرتی ہوں؟ کھانے کو تو نہیں دوڑتی. کچھ لوگ ہیں آپ ان سے بات کرتے ہوئے ڈرتے ہیں کہ یہ آپ کے بالوں کو پڑھیں گے، بھی سارے الزام پکڑ کے تھوپیں گے آپ کے سر پہ، تم نے یہ، آپ نے کہا یوں، آپ نے یہ کہا، آپ نے کہا ہی ایسے تھا، آپ نے یہ کہا ہی نہیں، آپ نے وہ کہا ہی نہیں. ایک جگہ پتہ نہیں کیا ہوا، کسی موقع پہ میں نے کلاس میں بات کہی ہوئی تھی تو کسی اسٹوڈنٹ نے کہا کہ، یعنی لکھا یا کہا یاد نہیں، آپ نے یہ ہمیں بتائی نہیں ہے. میں تو پریشان ہوگی، میں نے کہا یہ کیسے ہو سکتا نہیں بتائی، مجھے خود پتہ بتائی ہے. وہ کہہ رہی نہیں، یو ڈیڈنٹ ٹیل دس، تم نے ہمیں یہ بات بتائی نہیں. پھر کچھ اور اسٹوڈنٹس نے لکھا کہ نہیں بتائی ہے اور نوٹس میں ہے، تو پھر ان کو تھوڑا سا غلطی کا احساس ہوا کہ اچھا پھر شاید میں اس وقت کچھ اور سوچ رہی تھی. ہم پورا وقت حاضر تو ہوئے. سبحانک ما یکون لی ان اقول ما لیس لی بحق. اس کو اب سب مل کے ذرا پڑھیں. ہاں کیسی فیلنگز آتی ہیں پیاری، سب ذرا مل کے اس آیت کو پڑھیں، وائس قال اللہ سے پڑھ لیں، شروع سے پڑھیں. مزہ آ رہا ہے نا اس جملے کو پڑھ کے؟ تو انشاءاللہ اس کی پریکٹس کریں. اپنے شوہروں کے ساتھ بھی بات کریں تو بڑے ادب سے بات کریں، ماں باپ سے بھی بات کریں تو بڑے پیار سے کریں، بچوں سے بھی بات کریں تو اتنے پیار سے کریں تو آپ کی بات ان کے دلوں میں لگے. ہم جب مینرز کھو دیتے ہیں نا، ایٹیکیٹس کھو دیتے ہیں، ہماری ساری خوبیاں چلی جاتی ہیں. اور بڑوں نے یہ بات ایسی نہیں کہی کہ با ادب با نصیب، بے ادب بے نصیب. انگلش میں کہتے ہیں کہ یور ایٹیچیوڈ ڈٹرمنس یور الٹیچیوڈ، کہ تمہارا جو ایٹیچیوڈ ہے نا، رویہ، یہ تمہاری بلندی کو چوز کرتا ہے کہ تم کتنا اوپر پہنچو گے. پھر اس کے بعد کیا کہا؟ دوسرا ادب دیکھیے عیسیٰ کا. اگر میں نے یہ کہا ہی ہوتا فقد علمتہ، تو اس کو جان لیتا. یعنی عقیدے کا اظہار بھی کر دیا کہ اگر واقعی یہ میں نے کہا ہوتا تو کیا آپ کو نہ پتا ہوتا؟ کیونکہ تعلم ما فی نفسی ولا اعلم ما فی نفسک، آپ جانتے ہیں جو میرے نفس میں ہے اور میں نہیں جانتا جو آپ کے نفس میں. کتنا پیارا انداز ہے. یہی جملے ہم بولتے ہیں کہاں، لگتا ہے کہ کبھی کسی نے استخارہ کیا ہی نہیں. اللہم ان کنت تعلم ان ھذا الامر خیر لی فی دینی و معاشی واقبت عمری. استخارے کی دعا میں ہم کہتے ہیں کہ اللہ تجھے زیادہ پتہ. شروع میں بھی ہم کہتے ہیں اللہم انی استحیرک بعلمک واستقدرک بقدرتک واسألک من فضلک العظیم فإنک تیرے دل میں، اور مجھے نہیں پتا جو تیرے دل میں. کتنا پیار آئے گا اللہ کو عیسیٰ پہ اس وقت. انک انت علام الغیوب، بے شک تو غیب کی باتوں کو جاننے والا ہے. علام عالم سے مبالغہ، اور غیوب غیب کی جمع. پھر آگے آپ صفائی بھی پیش کر رہے ہیں. یہاں سے ایک اور ادب پتہ چل رہا ہے کہ جب کوئی آپ کے بارے میں مس انڈرسٹوڈ کرے، آپ کی بات نہ سمجھے، پہلے پیار سے ادب سے ذرا گراؤنڈ بنائیں، پھر بعد میں اپنی صفائی بھی پیش کر دیں. کہتے ہیں ما قلت لہم، میں نے نہیں کہا ان کو، الا ما امرتنی بھی، مگر صرف وہی جس کا آپ نے مجھ کو حکم دیا. اس سے پتہ چلتا ہے کہ دوسروں کو وہی بتانا چاہیے یا صرف اتنی بات کہنی چاہیے جتنی بات کا حکم دیا جائے، یعنی جس کا آپ نے حکم دیا. اور اپنے لیے لفظ لے رہے ہیں امر، یعنی اللہ کے عام لفظوں کو بھی وہ اپنے لیے حکم سمجھتے تھے. یہ نہیں کہا کہ اللہ جو آپ نے مجھ کو حکم دیا. اور اس کو دوسرے اینگل میں بھی دیکھیں تو پتہ چلتا ہے کہ نبیوں کو جو بات کہی جاتی ہے وہ حکم کے درجے پہ ہوتی ہے کہ اس کو بتانا. اب بات تو واضح تھی لیکن مزید صفائی کا پیش کر رہے ہیں. یہاں سے بھی وہ انداز دکھتا ہے جو موسیٰ علیہ السلام کے اللہ تعالیٰ سے کلام میں ہم پیچھے دیکھ چکے کہ بات بڑھانا چاہتے ہیں. کیا یہ ممکن تھا کہ عیسیٰ علیہ السلام کو جب اللہ تعالیٰ نے پوچھا کہ انت قلت للناس اتخذونی و امی الہین من دون اللہ، یہ پوچھا اللہ نے کہ عیسیٰ کیا تم نے کہا تھا کہ مجھے اور میری ماں کو خدا بناؤ؟ اس کا جواب دو لفظوں کا تھا. کیا؟ نو. मैंने नहीं कहा. ये भी कम लोग बोलते हैं जो बड़े प्राउड होते हैं ना, वो कहते हैं नो, स्माइल भी नहीं, कोई बात ही नहीं बढ़ाते. बंदा जिससे बात नहीं करना चाहता ना, उससे बात आगे नहीं बढ़ाता. लेकिन बात बढ़ाने का अंदाज, जिस भी अंदाज है, पहले अल्लाह की तारीफ की, फिर कहा कि मैं वही कहूंगा जो मुझे कहा गया, फिर तीसरी तरह अल्लाह को प्यार दिलाया कि अल्लाह ताला आपको पता है अगर मैंने कुछ कहा होता, फिर चौथी बात की कि आपको मेरे दिल की बात पता है, पांचवी बात कही कि आप तो गैब को जानते हैं, फिर छठी बात बढ़ाई के माँ कुल तो लहुम इल्ला मा अमरतनी भी, अल्लाह मैंने वही कहा जो आपने हुक्म दिया. अब अल्लाह को पता था ना कि उसने क्या हुक्म दिया, लेकिन फिर सातवीं बात बढ़ा रहे हैं कि अनेबुदुल्लाह रब्बी व रब्बकुम. ऐसे लगता है कि ईसा अलैहिस्सलाम का दिल ही नहीं चाह रहा कि अल्लाह ताला से कलाम को मुख्तसर करें. क्या हम भी नमाजों को इस तरह लंबा करते हैं? हमारी नमाज और हमारा कुरान भी तो अल्लाह से कलाम है ना. खुद से पूछें, जब अल्लाह से बात करने का मौका मिलता है तो क्या बात बढ़ाती हूँ या जान छुड़ाने वाला अंदाज रखती हूँ? अल्लाहु अकबर. अनेबुदुल्लाह रब्बी, यहाँ ये नसारा के अकायद का रद्द भी कर दिया कि रब अल्लाह है जो रब. फिर आगे बात बढ़ाते हैं, वकुंतु अलैहिम शहीदम मा दुमतु फीहिम, मैं इनसे खबरदार था जब तक मैं इनमें रहा, दुमतु दामा से, यानी मैं रहा इनके अंदर, मौजूद है दुनिया में रहने का पहला दौर. फलम मा तवफ्फैतनी कुंत अंतर रकीब अलैहिम, फिर जब तूने मुझको उठा लिया अपनी तरफ तो बेशक फिर तू ही इनकी खबर रखने वाला था. वही बात जो पीछे गुजर गई, तवफ्फैतनी को बास लोगों ने फौत का लफ्ज कहा. बड़ी डिटेल से हम बात कर चुके हैं कि फौत का लफ्ज तीन मुख्तलिफ मानों में आता है, जिसमें से यहाँ मुराद क्या है कि तूने हम मुझे बदन और रूह के साथ ले लिया, जब तूने मुझको उठा लिया उसके बाद अब तू जाने और तेरे काम जाने. क्या पता चला कि जब कोई बंदा, यानी इसे पता क्या चलता, जब से इस दुनिया से गए हैं उसके बाद से क्रिश्चियनिटी में जो कुछ हो रहा है ईसा अलैहिस्सलाम को नहीं पता. नबी गैब नहीं जानते, तो जब ईसा नहीं जानते तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम भी नहीं जानते. ये वही बात दोबारा आ गई जो पीछे भी गुजरी. वन ताला कुल्ली शहीन शहीद, और तू तो हर चीज की खबर रखने वाला है. इसके बाद चुपके से दबी आवाज से एक पुकार लगाते हैं, और वो क्या, इन तो अज़िब हुम फइन्नहुम इबादुक, अगर तू इनको अजाब दे दे तो वो तेरे बंदे हैं. ये तो ऐसे लगता है जैसे आप किसी माँ को कहें कि आप मारना चाहें तो मार लें, बच्चा आपका ही है. क्या है इसमें सिफारिश है ना. कितना प्यार का अंदाज है ईसा अलैहिस्सलाम के, कि अल्लाह अगर तू इनको पकड़ना चाहता है तो इनके ऊपर अजाब करना चाहता है, तू आजाद है, तू फिर लहुम फइन्नकंतल अजीजुल हकीम, और अगर तू इनको माफ कर दे तो तू ही जबरदस्त हिकमत वाला. ये शिकायत दिख रही है कि सिफारिश दिख रही है? क्या गालिब रंग, ये सिफारिश है, ये मोहब्बत है. हमारे हौसले कितने छोटे हैं, हम तो छोटी सी नागवारी सुन के कहते हैं अल्लाह इनको गारत करे, इनको मारे. लेकिन नबियों के हौसले देखिए कैसे लोगों के लिए दुआ करते हैं. हम भी दुआ करें कि अल्लाह ये जो लोग अपने काम में मशगूल हैं इनको हिदायत दे दें, इनको समझ दे दें, इनको पता ही नहीं है. और इस वक्त वही बात जहन में आ गई कि एक मैंने रोड पे देखा जाते हुए, दिन तो बहुत कुछ लोग गा रहे थे और एक बिल्कुल धमाल डालने वाला अंदाज था जैसे पाकिस्तान में लोग डालते हैं. तो जब मैं थोड़ा करीब पहुंची तो मुझे आवाज जो आई वो क्या थी, वी आई लव जी थे. मुझे बताया गया कि ये मिशनरीज हैं जो हजरत ईसा का नाम ले लेके गलियों में जाके तो नाचते गाते हैं. हर हाल आप देखिए कि हर एक ने अपने खुश होने के तरीके बनाए हुए हैं ना. लेकिन अल्लाह के नबी कौमों के इतने बुरे मामलात को देखने सुनने के बावजूद भी क्यामत के दिन अल्लाह ताला से ये फरमाइश करते हुए दिखते हैं कि अल्लाह तो इनको माफ कर देना. इन तो अज़िबहुम फइन्नहुम इबादुक, अगर तो इनको अजाब देगा तो बेशक ये तेरे बंदे हैं. बंदे कहकर एहसास दिला दिया कि कोई माँ अपने बच्चे को नहीं मारती तो क्या फिर अल्लाह ताला अपने बंदों को मारेगा. وَإِن تَغْفِرْ لَهُمْ فَإِنَّكَ أَنْتَ الْعَزِيزُ الْحَكِيمُ, اور اگر تو ان کو معاف کر دے تو بے شک تو غالب ہے حکمت والا, یعنی معاف کرنے پہ غالب تو ہے لیکن تیری حکمت کا تقاضا ہے. عبداللہ بن عمر بن عاص کہتے ہیں کہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے یہ آیت پڑھی, فَمَن تَبِعَنِي فَإِنَّهُ مِنِّي وَمَن أَسَانِي فَإِنَّكَ أَنْتَ الْعَزِيزُ الْحَكِيمُ, اے اللہ جس نے میری فرما برداری کی وہ میرے گروہ میں سے ہوگا, اور جس نے نافرمانی کی تو تو ہی عزت اور حکمت والا ہے. اور اس کے بعد پھر یہ آیت پڑھی, اِن تُعَذِّبْهُمْ, پھر اللہ کے نبی صلی اللہ علیہ وسلم زار و قطار رو پڑے اور عرض کیا, اللہم امتی اللہم امتی. اللہ تعالیٰ نے جبرائیل علیہ السلام کو حکم دیا کہ میرے محبوب کے پاس جاؤ اور اس سے رونے کی وجہ پوچھو. اللہ تعالیٰ حالانکہ سب کچھ جانتے ہیں, جبرائیل علیہ السلام حاضر ہوئے تو پوچھا کہ آپ اپنی امت کے بارے میں کیا اندیشہ رکھتے ہیں, تو اللہ کے نبی نے کہا کہ مجھے اپنی امت کی بخشش کا فکر ہے. تو اس پر اللہ تعالیٰ نے جبرائیل کو یہ پیغام دیا کہ اب نبی کو جا کے کہہ دیں کہ ہم سے آپ پریشان ہوں. بات تو خوبصورت ہے لیکن اس بات نے بہت سارے لوگوں کو عمل سے دور کر دیا اور یہ سوچ کے بیٹھ گئے کہ بس اب اور کیا ہوگا, نبی کی بات نبی کی سفارش ہی ہمارے لیے کافی ہوگی اور اس کے بعد بس ہم جو بھی کریں سو کریں. تو آپ دیکھیے کہ اللہ تعالیٰ کبھی ظلم نہیں کرے گا, نبیوں کی محبت اپنی جگہ, لیکن کبھی نبی کل قیامت کے دن یہ تو نہیں کہیں گے کہ اللہ یہ چور ہیں ان کو معاف کر دے, یہ شرابی ہیں ان کو معاف کر دے, یہ زانی ہیں یہ سرکش ہیں, انہوں نے تیری ایک نہ سن کے رکھی لیکن پھر بھی تم کو معاف کر دے. ایسے تو شاید ایک ماں نہیں کرتی اپنے بچے کی سفارش شوہر کے سامنے. تو بہرحال اللہ تعالیٰ سے دعا ہے کہ ہمیں یہ غم لگا دے کہ ہم جن نبیوں کا نام لے کر دنیا میں اپنی منمانیاں کر رہے ہیں, قیامت کے دن کہیں وہ ہم سے بے نیاز. اللہ حس یوم ینفع الصادقین صدقهم, اللہ تعالیٰ یہ فرمائے گا, یہ ہے وہ دن جس ان سچوں کو ان کا سچ کام آئے گا. لہم جنات تجری من تحتها الانہار خالدین فیہا ابدا, وہ باغات جن کے نیچے نہریں بہتی رہتی ہیں اور اس میں ہمیشہ رہنے والے ہمیش. رضی اللہ عنہم, اللہ ان سے راضی ہو گیا. وردو عنہ, اور وہ اس سے راضی ہو گئے. اور یہ رضامندی کیا ہے؟ ذالک الفوز العظیم, یہی ہے بڑی کامیابی. دنیا کی ساری کامیابیاں چھوٹی اور یہ کامیابی بڑی. قیامت کے دن کی بے لاگ جوابات اب اللہ تعالیٰ فرماتا ہے کہ قیامت کے دن لوگوں کو صرف نبیوں سے ان کی نسبت کام نہیں آئے گی, ان کا ان کی تعریفی جملے بولنا, ان کے نام پہ گانے گانا, ان کی نعتیں پڑھنا ہی فائدہ نہیں دے گا. صرف اپنا لا الہ الا اللہ کہہ کر مسلمان کہنا کہلانا ہی کام نہیں آئے گا, بلکہ بات یہ ہے اس دن جو کام آئے گی چیز وہ صادقین صدق ہونا, سچوں کو ان کا سچ. کون سا سچ؟ یہ بس جو ہماری زبان بولتی ہے؟ نہیں, زبان پہ سچ بعد میں آتا ہے, اس سے پہلے دل سچ بولتا ہے. دیکھیے تین مختلف قسم کے سچ ہیں, دل کا سچ, زبان کا سچ اور عمل کا سچ. دل کا سچ کیا ہے؟ کہ انسان ورنہ ہو, واقعی وہی ایک الہ ہو, اللہ کے ساتھ کسی کی محبت, کسی کی نفرت, کسی کی امید, کسی کا خوف نہ ہو. زبان کا سچ کیا ہے؟ شہادت لا الہ الا اللہ, اقرار باللسان جس کو آپ کہتے ہیں. پہلا کیا تھا؟ تصدیق بالقلب. ایمان تین چیزوں سے مل کے بنتا ہے نا, وہی تین چیزیں ہیں یہ. پہلے دل سچ بولے گا تصدیق بالقلب کی صورت میں, پھر زبان بولے گی لا الہ الا اللہ اقرار باللسان کی صورت میں, اور پھر تیسرا سچ جھلکے گا اعمال کا سچ وعمل بالجوارح, پھر انسان کے دل کی بات اور اس کے عمل میں فرق نہیں ہوگا, پھر کسی کے عمل بتائیں گے کہ اس کے دل میں کیا ہے, پھر یہ نہیں کہ یہ نہیں ہو سکتا, برتن میں جو چیز جاتی ہے نا وہی باہر نکلتی ہے, اور اگر برتن میں گندگی ہوگی تو باہر بھی گندگی آئے گی, اور اگر اندر سچائی ہوگی تو باہر بھی سچائی آئے گی. تو جس کا دل سچا ہو جاتا ہے اللہ کے لیے, مواحد ہو جاتا ہے, وہ سچا ہو جاتا ہے. ابن عباس رضی اللہ عنہ اس آیت کو اس طرح پڑھا کرتے تھے, کہتے ہیں کہ اس کا مفہوم کیا ہے کہ ینفع الصادقین صدقہم, اصل میں کیا ہے ینفع الموحدین توحیدہم, کہ جس دن نفع دے گی موحدوں کو ان کی توحید, یعنی اللہ کو ایک ماننا ان کو فائدہ دے گا. اب اس سچ کی بنیاد پہ ہم اپنی زندگیوں کو دیکھ لیں, دل میں سچ ہے اللہ کے ساتھ کوئی دوسرا تو نہیں, اسی لیے تو منافق کے بارے میں آتا ہے کہ وہ کاذب ہے, تین علامتیں آپ نے بیان کی تھی کہ وہ منافق ہوتا ہے, جو شخص قول اور فعل کا تضاد نفاق ہے, اس کے اپوزٹ سچ سچ ہے. پھر اسی طرح آپ دیکھیں کہ اللہ تعالیٰ کہتے ہیں سچوں کو ان کا سچ کام آئے گا, صرف سچا ہونا ہی کافی نہیں جب تک کے ساتھ سچ نہ ملا ہو. لہم جنات تجری من تحتها الانہار خالدین فیہا ابدا, چونکہ یہ اپنی زندگی بھر اللہ تعالیٰ کے ساتھ لگے رہے تو اللہ ان کو ہمیشہ کی زندگی دے گا. ہے نا فائدے کا سودا, کہ جس سودے کی وجہ سے انہوں نے اپنے آپ کو 20-25-30 سال تک اللہ تعالیٰ کے حکم کے ساتھ رکھا, اللہ اس کے بدلے میں ہمیشہ کی جنت دے گا. کیوں؟ اس لیے کہ اگر ان کو ہمیشہ کی زندگی بھی مل جاتی نا تو وہ اللہ ہی کی توحید کے گن گاتے رہتے. یہ بھی بہت بڑی نعمت ہے جو میری, رضی اللہ عنہم, اللہ ان سے راضی ہو گیا, اللہ کی رضا مل گئی, اور یہ جنت کی سب سے بڑی نعمت ہے. لیکن ہم دیکھیں گے کہ اللہ کی رضا کیا ہوتی ہے, اور ردو ان وہ بھی اس سے راضی ہو گئے, یہ کیا ہوتی ہے اللہ کی رضا بندے میں دنیا کے ساتھ کیا ہے, غور سے سننے کی بات اور سنانے کی بات, کہ دنیا میں نیکی کے مواقع کا ملنا. اللہ جب کسی بندے سے دنیا میں راضی ہوتا ہے نا تو اس کو نیکیوں کے بڑے بڑے مواقع دیتا ہے, وہ موقع لینے لگتا ہے, پانے لگتا ہے, اور ان نیکیوں کو کر کر کے ڈھیر لگا دیتا ہے. تو آخرت میں رضی اللہ عنہم کیا ہوگا کہ ان کی نیکیوں کو قبول کر لے. دنیا میں اللہ کی رضا نیکیوں کے موقعوں کا ملنا, سوچ لیں پھر کیا ہوگا, اس کا اپوزٹ ہی ہوگا نا. کبھی بھی آپ کی زندگی سے نیکی کا کوئی موقع چھننے لگے نا یا چھن جائے کسی وجہ سے, وہ عذر نہیں کوئی میٹر کرتا, وہ آپ کی مصروفیت ہو سکتی ہے, بیماری ہو سکتی ہے, وہ آپ کی تعلیم ہو سکتی ہے, وہ دنیا کا کوئی کام, کوئی جاب, کچھ بھی ہو سکتا ہے, جب کبھی نیکی کا موقع ہاتھ سے چھننے لگے تو فوراً خطرے کا الارم بجا لیجئے کہ اللہ ناراض ہو گئے. دیکھیے شوہر بیوی کی مثال دوں گی, بیوی پکاتی ہے شوہر کھاتا ہے, بیوی گھر صاف کرتی ہے شوہر خوش ہوتا ہے, لیکن جس دن شوہر ناراض ہوتا ہے تو پکا ہوا کھانا کھاتا ہے؟ انسان اپنی ناراضگی کا کیا اظہار کرتے ہیں, میں نہیں کھا رہا, میں نہیں بات کر رہا, قبول نہیں کرتے نا. ہم جو ان کے لیے کرنا چاہتے ہیں وہ ہم سے لینا نہیں چاہتے, بالکل یہی مثال ہے. جو بھاگ جاؤ, تم اس قابل ہی نہیں ہو, میں نہیں کر رہا تمہاری نیکی قبول. ہاں جو دل کے ساتھ, جو شوق کے ساتھ, جو محبت کے ساتھ کرے گا اللہ اس کو اور موقع دے گا. اور اللہ کی رضا جو ہے نا یہ ایک سٹیج پہ نہیں رہتی, یہ بڑھتی جاتی ہے, حتیٰ کہ ایک بندہ یا ایتھا النفس المطمئنہ کی کیفیت پہ پہنچ جاتا ہے. روایات میں آتا ہے کہ جب ایک بندہ مومن مرتا ہے تو اس کی روح جب اس کے بدن سے الگ ہوتی ہے تو اس کو کہتی ہے کہ میں تجھ سے راضی ہوں, اور دعا کرتی ہوں کہ اللہ تجھ سے راضی رہے. بعض جگہ روح کے لیے آتا ہے کہ رادیتم مردیہ، یعنی یہ خود بھی راضی ہے اور اس سے رب بھی راضی ہے. کنت فی جسد طیب اخرجی، تو بڑے پاک جسم میں تھی، نکل چل اس حال میں کہ تیرا رب تجھ سے راضی اور تجھ سے راضی. بعض جگہ ہم دنیا کا کوئی سودا کر رہے ہوتے ہیں فائدے کا. میں سوچتی ہوں کہ پوری نیکی نہ بھی چھنے، آدھی چھن جائے. اور تو بہت ساری نیکی، ہماری نمازوں کو دیکھ لیں، پڑھی نماز لیکن ادھوری پڑھی، دل کہیں دماغ کہیں، بھاگتے سنتے پڑھی، کیا پڑھی؟ اللہ نے توفیق چھن لی. اور نماز پڑھی نہیں تو سمجھ لیجئے کہ اللہ ناراض ہے. ہم قرآن پڑھنے کے لیے آتے ہیں، ہم دیر سے آتے ہیں، کبھی سوچا کہ یہ اللہ کی ناراضگی کی علامت ہے؟ ہم پڑھتے پڑھتے ایک دم دنیا کی کوئی چیز سامنے آنے پہ اس کو چھوڑ دیتے ہیں. ایک دم تھوڑی چھوڑتے ہیں، ہم کہتے ہیں نہیں کر لوں گی، یہ پہلا سٹیپ ہوتا ہے. پھر دوسرے پہ کہتے ہیں ہو ہی نہیں رہا، پاسبل نہیں، دو چیزیں ساتھ لے نہیں چل رہی. اور اس طرح دو کشتیوں کا سوار نہ ادھر کا نہ ادھر کا، اور سمندر کے بیچ میں ڈوبے گا. جب موت کے غرغرے، کس کی قیمت پہ کیا لیا؟ جب بندہ اللہ سے راضی ہوتا ہے وردو ان، تو اس کی کیا علامتیں ہیں؟ وہ بھی نوٹ کر لیں. اللہ جب بندے سے راضی ہوتا ہے نا، تو دنیا میں اس کا اظہار اللہ کے فیصلوں پر راضی ہونے کی صورت میں ہوتا ہے، رضیت باللہ ربن کی صورت میں. یعنی انسان اپنی تقدیر پہ راضی ہو جاتا ہے، کوسنے نہیں دیتا، بچوں کو، شوہر کو، خود کو، اپنی شکل پہ روتا نہیں رہتا، خوش رہتا ہے ہر فیصلہ خوشی سے. غم کا خوشی کا الحمدللہ، اس نے دیا الحمدللہ، اسی نے لے لیا الحمدللہ. یہ ہے دنیا میں ایک قسم کی رضامندی بندے کی. اور دوسری رضامندی بندے کی کیا ہوتی ہے؟ کہ اللہ کے حکموں کو خوشی خوشی ماننے لگتا ہے. روزی خوشی سے اپنے رب کی بات مانوں گا، پھر اس کی پسند اپنے رب سے ملنے لگتی ہے، نہ پسند نہ پسند سے ملنے لگتی ہے. اور آخرت میں بندے کی اللہ سے رضا مندی کیا ہوگی؟ حدیث میں آتا ہے کہ اللہ تعالیٰ جنتیوں کو مختلف درجوں میں رکھے گا. یعنی 100 مختلف درجے ہیں، لیکن ہر درجے کا جو جنتی ہے نا، وہ یہ سوچ رہا ہوگا کہ جو مجھے ملا ہے وہ سب سے اچھا. یہ ہے وردوان. حتیٰ کہ جنتی کے بارے میں جو ہم پڑھتے ہیں نا کہ اس کی کتنی بیویاں ہوں گی، تو روایات میں آتا ہے کہ جس بیوی کے پاس جائے گا اس کو لگے گا بس یہی سب سے اچھی ہے، خوش رہے گا، مطمئن ہوگا، اطمینان ہوگا. پھر جب دوسری کو نعمت ملے گی تو لگے گا یہی اچھا ہے. اور جو لوگ دنیا میں اللہ کے فیصلوں پہ راضی رہتے ہیں نا، وہ دنیا کو جنت بنا لیتے ہیں. یا اپنے مال سے، یا اپنی شکل و صورت سے، تو اس کی وجہ ہم ہوتے ہیں. صرف اپنی سوچ بدل کے دیکھیں، اللہ آپ کو خود سے بھی خوش کر دے گا اور اپنے ساتھ والوں سے بھی. کون اللہ جس کے ہاتھ میں زمین و آسمان کی بادشاہت ہے؟ للہ ملک السماوات والارض وما فیہما، اللہ ہی کے لیے ہے آسمان و زمین کی بادشاہت اور جو ان کے بیچ میں ہے. کیا کچھ ہے سوچیں، صرف آسمان کو ہی سوچ لیں، صرف زمین کو سوچیں، اور اس کے بیچ کی چیزوں کو اب سوچیں، پیچھے کیا رہ گیا؟ ایک گلوب تو ہمیں اپنے سامنے رکھا دکھتا ہے نا، اس ورلڈ کا، زمین کا، لیکن ایک گلوب سولر سسٹم کا بھی ہے. کائنات کو دیکھیے، سیارے، ستارے، اور اس میں میں، اور میرا رب مجھے پکار ہے کہ لوگوں آؤ میری طرف. وہ اللہ چیز پہ قدرت رکھتا ہے. اگر اس ایک آخری میسج کو اپنے دل کے اندر رکھ لینا، تو زندگی بدل جائے گی. قیامت کے دن کیا کام آنا ہے؟ صدقہم، سچائیاں. تو پھر کال اور فیل میں تضاد ہو سکتا ہے؟ دل میں نفاق آ سکتا ہے؟ نہیں آ سکتا نا. جب وہاں اللہ سے راضی ہونا ہے، تو پھر یہاں کیوں راضی نہیں ہوتے؟ اللہ کے فیصلوں پہ، اللہ کی شریعت پہ. کبھی سوچیں بیٹھ کے اکیلے میں، کیا لیتی ہوں اور کیا چھوڑتی ہوں، ہو سکتا ہے آپ میں سے بہت سارے لوگ اس وقت جو قرآن پاک کا یہ کورس کر رہے ہیں بڑی چیزیں چھوڑ کے آئے ہوں گے, قربانیاں دے کے آئے, کچھ نہیں تو بچے گھروں میں ہیں, چھٹیاں ہیں, جاب چھوڑی, اسکول چھوڑا ایک سال کے لیے, ترس آتا ہے خود پہ, رحم آتا ہے کہ پیار آتا ہے کہ اللہ کا شکر آتا ہے دل سے. بلیسڈ محسوس کرتی ہے نا. اگر اب آپ کو کوئی کہے دوبارہ کہ اب آ جاؤ واپس اسکول کی طرف, جس کو ایک حق مل جاتا ہے وہ چھوڑ سکتا ہے؟ آپ خود سوچیں, آپ نے چکھی نہیں تھی تو نہیں چکھی تھی, کئی باہر پھر رہے نہ چکھے ہوئے, جو چکھ کے تھوکتا ہے نا تو دوسرے بھی ہاتھ نہیں ڈالتے, وہ کہتے ہیں ہائے کڑوا ہی ہوگا. اور کس نے کیا چھوڑا, تو دعا کریں کہ وہ زمین و آسمان کی وسعتوں والے بادشاہ کا جو کلام ہماری زندگیوں میں آیا ہے یہ ادھورا نہ رہے, ورنہ دن بدن اللہ کی ناراضگی آئے گی. جتنی تیزی سے یہ قرآن آتا ہے نا اتنی تیزی سے جاتا ہے. حدیث میں آتا ہے کہ سرکش اونٹ کی طرح انسان سے رسی توڑواتا ہے, اللہ نہ کرے ہم میں سے کوئی ہو. یہاں پہ سورت مائدہ پوری ہوتی ہے, بڑے اداس دل کے ساتھ اس کو بند کر رہی ہوں. اتنی دفعہ یا ایھا الذین آمنو, کئی سورتوں میں یہ پکار نہیں ملے گی ہمیں. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ سب سے زیادہ احکامات والی یہ سورت تھی, اللہ تعالیٰ ہمیں عمل والا بنا دے. آخری آیتیں آئیں بھی اسی لیے ہیں کہ اس کے احکامات کو بوجھل نہ سمجھنا, عمل میں لانا. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین. ایک چھوٹی سی روایت آنکھوں کے سامنے آ گئی, اعلانیہ اور تنہائی میں اچھی طرح نماز پڑھنے والے کو سچا بندہ کہا گیا. حدیث میں آتا ہے ان العبد اذا صلى في العلانيه فاحسن وصلى في السر فاحسن قال الله تعالى هذا عبدي حقا. یعنی جو بندہ اعلانیہ یعنی دوسروں کے سامنے بھی آئے تو اچھی نماز پڑھے اور تنہائی میں بھی اسی طرح ادا کرے, تو ایسے آدمی کے بارے میں اللہ تعالیٰ فرماتے ہیں سچ مچ یہی میرا بندہ ہے. اللہ تعالیٰ ہمیں سچا بنا دے. تلاوت سنا دے آخری آیتوں کی.
بسم اللہ الرحمن الرحیم. وَإِذْ قَالَ اللَّهُ يَا عِيسَى ابْنَ مَرْيَمَ أَأَنْتَ قُلْتَ لِلنَّاسِ اتَّخِذُونِي وَأُمِّيَ إِلَٰهَيْنِ مِن دُونِ اللَّهِ قَالَ سُبْحَانَكَ مَا يَكُونُ لِي أَنْ أَقُولَ مَا لَيْسَ لِي بِحَقٍّ إن كنت قلته فقد علمته تعلم ما في نفسي ولا أعلم ما في نفس الغيوب ما قلت لهم إلا ما أمرتني به أن اعبدوا الله ربي وربكم وكنت عليهم شهيدا ما دمت فيهم فلما توفيتني كنت أنت الرقيب عليهم وأنت على كل شيء شهيد إن تعذبهم فإنهم عبادك وإن تغفر لهم فإنك أنت العزيز. الله هذا يوم ينفع الصادقين صدقهم لهم جنات تجري من تحتها الأنهار خالدين فيها أبدا رضي الله عنهم ورضوا عنه ذلك الفوز العظيم.
السماوات والأرض وما فيهن وهو على كل شيء قدير.
الحمد لله جی میری آواز آ رہی ہے جی الحمد للہ. سورہ مائدہ کا لاسٹ لیسن آج آپ لوگوں نے خوبصورت آیات پڑھی, خوبصورت آیات کی تفسیر دیکھی. کیا سیکھا آج کے لیسن سے آپ نے؟ آج کی آیات بہت ہی اچھا لگا جی, بہت بیوٹیفل لیسن تھا جی. اور آخری آیات کی تفسیر جو ہم سن رہے تھے ابھی, کہ جب اللہ تعالیٰ بندے سے راضی ہوتا ہے تو کیا کرتا ہے؟ الٹیمیٹلی اونلی ٹروتھ ول اسٹینڈ آؤٹ جی, بالکل سچ کو مضبوطی سے پکڑنا ہے, اللہ کے ہر فیصلے پر راضی ہونا ہے جی. اور جب کوئی رضا بالقضا, بالکل, اور جب اللہ تعالیٰ کسی بندے سے راضی ہوتا ہے تو اس کی نشانی یہ ہے کہ اس بندے سے نیکیوں کے بڑے بڑے کام کرواتا ہے, اور جب اللہ کسی بندے سے ناراض ہوتا ہے تو نیکیوں کے جو مواقع ہوتے ہیں وہ اس سے واپس لے لیتا ہے, اس کو نیکیوں کی توفیق دیتے ہیں, اسے نیکیوں کے موقع دیتا ہے, بالکل. اور ہم نے کیا کرنا ہے؟ ہم نے اللہ کے ہر فیصلے پر خوشی کا اظہار کرنا ہے, مطمئن ہونا ہے, اللہ کے فیصلوں پر راضی ہونا ہے, اور اللہ کے حکموں کو ہم نے سمعنا و اطعنا, خوشی سے ماننا ہے, ہر معاملے میں سچا ہونا ہے, نیکیوں کے موقع دیتا ہے جی, بالکل. اللہ ہم سے راضی ہو جائے اور اعمال والا بنائے اور اعمال کی توفیق دے, نیکی کرنے کی توفیق دے. خوشی سے عمل کرنا ہے جی, اور یہ سوچنا ہے کہ جو مجھے ملا ہے وہ سب سے تقدیر پہ راضی ہونا ہے, کیونکہ جو لوگ دنیا میں اپنے رب سے راضی ہو جاتے ہیں تو ان کی دنیا کی زندگی بہت خوبصورت ہو جاتی ہے. اگر ہم آج خوش نہیں ہیں اور پریشان ہیں تو اللہ کے حکموں پر راضی ہو کر دیکھ لیں تو خوشی اور سکون تبھی ملے گا. دعا ہے کہ اللہ ہمیں ہمیشہ نیکیوں کے موقع دیتا رہے اور ہماری نیکیوں کو قبول فرمائے. آمین آمین. ہمیں سچے سمسات کہنے والے اور ہمیں سچ کہنے والے اور کرنے والے جی, بالکل. چلیں, جزاکم اللہ خیر کثیرہ. آپ کی کلاس کا ٹائم اوور ہو گیا, دعا کے ساتھ کلاس کو کنکلوڈ کرتے ہیں. اور اللہ تعالیٰ سے دعا ہے اس پوری سورہ مائدہ میں, اس کو پڑھنے میں, اس کو سمجھنے میں کوئی کمی کوتاہی ہو گئی تو اللہ تعالیٰ اس کو اپنی رحمت سے دور کر دے اور ہمیں عمل والا بنائے. جو جو احکامات اس سورہ میں ہم نے پڑھے ہیں اس پر عمل کریں انشاءاللہ. جزاکم اللہ خیر کثیرہ. رب ربنا تقبل منا انك انت السميع, سبحانك اللهم وبحمدك, نشهد لا اله الا انت, نستغفرك ونتوب اليك. السلام عليكم ورحمه الله وبركاته.